أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. درود بھیجئے محمد. بہترین نماز کیسے پڑھیں؟ اس سلسلے کا درس نمبر 26. آج تھوڑی سی دماغی ایکسرسائز زیادہ ہوگی، اور کیونکہ ہم کچھ شکیات رکعت کے سلسلے میں کچھ اصول آپ کے سامنے بیان کریں گے، جس سے آپ کو یہ سمجھنا بہت آسان ہو جائے گا کہ جب کبھی بھی انسان کو نمازوں کی رکعت میں شک ہو تو وہ اس وقت کیا کرے. دیکھیے، سب سے پہلا تو مسئلہ یہ ہے کہ انسان شک کیوں آنے دے. یہ اسی وقت عام طور پر ہوتا ہے کہ جب انسان کی توجہ ہٹ جاتی ہے، خشوع خضوع کم ہو جاتا ہے، اور یہ خود اتنا اہم موضوع ہے کہ شاید اگلی ایک پوری کلاس خشوع خضوع کیسے پیدا کریں اس کے کچھ طریقوں پر انشاءاللہ ہوگی. دیکھیے، ویسے تو ہر نماز کو خشوع خضوع کے ساتھ پڑھنا ہے. شیطان اپنی پوری کوشش کرتا ہے، پہلے تو یہ اولین طور پر نماز کو پڑھنے ہی سے روکتا ہے، لیکن جب مومن اس کو شکست دے دیتا ہے اور مصلے پر آ جاتا ہے تو پھر شیطان کی پوری کوشش یہ ہوتی ہے کہ اس کو خشوع خضوع پیدا نہ ہونے دے، شکوک و شبہات ڈالے، خیالات اور وسوسے پیدا کرے. اور پھر اگر یہ نماز پڑھ کر ختم کر لیتا ہے تو پھر اس کی پوری کوشش یہ ہوتی ہے کہ اس نماز کو کسی طور پر قبولیت کے درجے تک پہنچنے سے روکے، جس پر ہماری پچھلی نشستوں میں گفتگو ہو چکی ہے اور شاید دو لیکچرز اس پر ہوئے ہیں. اچھا، اب اتنی اہمیت ہے اس کی خشوع خضوع کی کہ قرآن نے باقاعدہ ایسے صاحبان ایمان کو خوشخبری سنائی ہے کہ قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون. فلاح پائی صاحبان ایمان نے کہ جو کہ اپنی نمازوں میں خشوع خضوع سے کام لیتے ہیں. اور ایسے ہی افراد کے لیے بات کہی گئی ہے کہ اولئک هم الوارثون الذین یرثون الفردوس، یہی لوگ وارث اور مالک بنیں گے جنت کے. اتنی اہم بات ہے یہ. اور اس کے مقابلے میں وہ لوگ جو کہ نمازوں میں تساہل سے کام لیتے ہیں، لاپرواہی سے کام لیتے ہیں، ان کے لیے قرآن نے کہا ہے کہ فوائل للمصلین الذین هم عن صلاتهم ساہون. سہو، غفلت، لاپرواہی جب یہ انسان کرتا ہے تبھی اس کو شکیات وغیرہ کے مسائل درپیش ہوتے ہیں. ہمارے علماء میں آیت اللہ جواد ملکی تبریزی، ان کے متعلق آیت اللہ عراقی فرماتے تھے کہ نماز میں ایسی حالت ہو جاتی تھی ان کی کہ جیسے بدن سے روح پرواز کر گئی ہو، ایسی حالت. اور یہ خشوع خضوع ہی کے باعث، یعنی انسان اتنا زیادہ ڈوب جائے. اور آیت اللہ مرزا جواد آقا تہرانی، یہ جن کی کمر جھکی ہوئی ہے، یہ فرماتے تھے کاش، میری آرزو ہے کہ کاش خدا مجھے اتنی دور دراز جگہ اور ایسی زمین کے اوپر بھیج دے کہ جہاں پر کوئی پرندہ پر نہ مار سکے، کوئی ملاقات کرنے والا نہ ہو، اور میں ہر طرح سے مکمل طور پر فارغ ہو کر پوری توجہ کے ساتھ دو رکعت نماز پڑھ سکوں. اتنی زیادہ اس بات کی اہمیت ہے کہ نماز میں خشوع اور خضوع ہو کہ اتنے بڑے بڑے عرفاء اور علماء اس بات کی حسرت اور آرزو کرتے ہیں. تو مکمل نماز خشوع خضوع کے ساتھ پڑھنی چاہیے. ہمارے چوتھے امام، امام زین العابدین علیہ الصلوۃ والسلام، اس قدر خشوع خضوع کے ساتھ نماز پڑھتے تھے، اس قدر خشوع کے ساتھ کہ خاندان کے بچے انتظار کرتے تھے کہ کب امام نماز شروع کریں اور وہ کھیل میں مشغول ہو جائیں، چھوٹے چھوٹے بچے. اور امام اس قدر گم ہو جاتے تھے نماز میں کہ اطراف کی طرف سے دھیان بالکل ختم ہو جاتا تھا اور بچے मुकम्मल तौर पर इस बात का इंतजार करते थे कि इमाम नमाज में मशगूल हों ताकि वो शोर वगैरह मचाकर भी अपने खेल को खेल सकें, क्योंकि इमाम इस हद तक तमाम दुनिया और माफिया से दूर होकर इतनी कंसंट्रेशन के साथ नमाज पढ़ा करते थे। और यही वजह है कि इन खुशू खुजू के बगैर जो इंसान नमाज पढ़ता है, यानी हमारी तरह से कि इधर नमाज शुरू हुई और इधर दिमाग उधर दिमाग, 100 तरह के ख्याल दिमाग में आ रहे हैं, बहुत से लोगों को तमाम भूली हुई चीजें उसके अंदर याद करते हैं, फौरन दिमाग में आ जाती कौन सी चीज कहाँ रखी हुई थी, भूल गया था मैं। और मुसलमानों के मशहूर खलीफा तो अपने तमाम बैतुल माल का हिसाब और लश्करियों की तनख्वाहें वगैरह का हिसाब दौरान नमाज किया करते थे। खैर, तो उरफा ऐसी नमाज को दुम बुरीदा नमाज कहते हैं। आमतौर पर आप देखें कि किसी भी नाकिस, इतनी नाकिस के इंसान बदशकल और बदहैबत जो है वो किसी भी जानवर को देखे तो वो आमतौर पर है कि जिसकी दुम काट दी गई हो, तो ये नमाज भी कुछ इसी तरह की नमाज बन जाएगी कि अगर हम इसमें खुशू खुजू से काम ना लें, सारी खूबसूरती ही नमाज की खत्म हो जाएगी। पैगंबर एक इस्लाम के एक सहाबी, दुरूद भेजिए मोहम्मद वाले मोहम्मद, अपने बाग में एक मरतबा नमाज पढ़ रहे थे तो परिंदों की चहचहाट जो हो रही थी वहां पर, चहचहा रहे थे परिंदे उस तरफ, इतने मुतवज्जे हुए, इतने मुतवज्जे हुए कि नमाज से तवज्जो हट गई और शक्कियात रकात पैदा हो गए। ये जो आज हमारा मौजू है कि मेरी कौन सी रकत मैं पढ़ रहा था, तो पैगंबर इस्लाम के पास आए और आकर अपनी पूरी कैफियत बयान की कि या रसूलुल्लाह, अपनी इस खता के जुबरान के तौर पर मैं अपना पूरा ये बाग राह खुदा में सदका करता हूं, आप जहां चाहें इसको खर्च करें, ये इतनी अहम चीज है। नमाजों की रकात के अंदर शक पैदा हो गया था अपने उस बाग की वजह से। ऐसा ही जैसे किसी का बाकायदा कोई फार्म हाउस हो, कोई बहुत बड़ा सा बाग हो और वो सिर्फ रकात की शक की वजह से कि मैं मुतवज्जे हो गया परिंदों की चहचहाट की तरफ, इसने मुझे, इस माले दुनिया ने मुझे अल्लाह की याद से गाफिल किया है, तो उसको मैं राह खुदा में सदका करता हूं। पैगंबर ने एक दफा और देखा ये कि एक शख्स है जो अपनी नमाज में दाढ़ी से खेल रहा है, तो पैगंबर ने फरमाया अगर तुम्हारे दिल में खुशू खुजू होता तो तुम्हारे आजाओ जवारे से वो खुशू खुशू जाहिर होता। इंसान जब भी आप देख रहे हो हाथ हिला रहा हो, बदन को खुजा रहा हो, या उंगलियां चटखा रहा हो, या जमाइयां ले रहा हो, या कोई भी इस तरह की चीजें दौरान नमाज, ये इधर उधर के ख्यालात में मसरूफ हो तो उसके मायने ये हैं कि इसका दिल खाशे और खाजे नहीं है अल्लाह की बारगाह में, ये फरार अख्तियार किया हुआ है और इधर उधर दुनिया जहान के ख्यालात के अंदर इशक गर्क है। और यही वजह है कि हमारी अपनी, हमें समझाने के लिए हमारे चौथे इमाम इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम ने दुआए अबू हमजा सुमाली में, जो कि माह रमजान के अंदर खास तौर पर पढ़ी जाती है और आम दिनों में भी इसको पढ़ना चाहिए, कि इमाम फरमाते थे कि परवरदिगारा, नमाज के वक्त मेरे अंदर निशाद पैदा क्यों नहीं होता, यानी हमारी तालीम के लिए, वरना तो इमाम की अभी आपने सुना कि इतने खुशी खुजू से पढ़ते थे, परवरदिगारा नमाज के वक्त मेरे अंदर निशाद पैदा क्यों नहीं होता, शायद तूने मुझे अपनी बारगाह से निकाल दिया, शायद तू मुझे सच्चा नहीं जानता है, क्या शैतान ने मेरे अंदर वसवसों को पैदा कर दिया है। तो इमाम ने ये तमाम चीजें इस वजह से बयान फरमाई हैं कि ऐसा ही है इंसान समझे कि गोया खुदा ने अपनी बारगाह से उसको निकाल दिया कि वो अल्लाह की तरफ मुतवज्जे ही नहीं। कितना नहीं होता कि आप मसलन किसी से बात, कोई आपसे बात कर रहा है और आप उसकी तरफ तवज्जो ना दे रहे हो और हूं वहां से काम ले रहे हो तो वो नाराज होने लगता है कि मैं आपसे बात कर रहा हूं और आप मेरी तरफ तवज्जो नहीं कर रहे। तो परवरदिगार आलम भी वो ऐसा ही है जैसे उसने अपनी बारगाह से निकाल दिया है आपको, तो क्या तू मुझे सच्चा नहीं जानता है या शैतान ने मेरे अंदर वसवसों को पैदा कर दिया, यानी हमारी इसलाह के लिए कि हम अपने अंदर से इन तमाम वसवसों को निकालना चाहिए। लिहाजा मुकम्मल तवज्जो और खुशू खुजू के साथ कोशिश करें कि सिलसिले में जो है वो नमाजों को पढ़ें और इस तरह की कोई भी चीज उसके अंदर ना आए कि जो कि ना तवज्जो को हटाए। अच्छा, अब शक्कियात नमाज जो भी पैदा होते हैं, वैसे तो बहुत ज्यादा शक आते हैं, लेकिन खास तौर पर, क्योंकि सब शकूक को तो आज नहीं यहां बयान किया जा सकता, लेकिन खास तौर पर जो नमाज में देखिए जो गलतियां की जाती हैं उनकी तीन बड़ी अकसाम हैं। कुछ गलतियां ऐसी होती हैं जो नमाज को बातिल करने वाली गलतियां, जिनको अगर आपने किया तो नमाज बातिल हो जाती है। मसलन आपने रुकू नहीं किया, मसलन आपने दोनों सजदे नहीं किए, कयाम मुत्तसिल व रुकू नहीं किया बिलफर्ज, तो नमाज बातिल हो जाती है। ये नमाज की वो गलतियां हैं जो नमाज को बातिल करने वाली हैं। दूसरी नमाज की गलतियों की किस्म वो है कि वो गलतियां जिनका कुछ इजाला करना पड़ता है लेकिन नमाज सही रहती। हां, इजाला करना पड़ता है, कभी सजदे सहव करें आप उस गलती का इजाले के लिए, कभी आप नमाज एहतियात पढ़ें उस गलती के इजाले के लिए, यानी वो गलतियां जिनसे करने से नमाज तो सही रहती है, अलबत्ता कुछ कंपनसेशन करना पड़ेगा, कोई फाइन देना पड़ेगा, कुछ इजाला करना पड़ेगा उसका। ये दूसरी गलतियों की किस्म है। तीसरी गलतियों की किस्म वो है कि जिनसे वो गलतियां अगर आप कर लें तो उससे नमाज पर कोई फर्क नहीं पड़ता है, कोई फर्क नहीं पड़ता है, ना नमाज के बाद कुछ करना पड़ता है, ना सजदे सहव करना पड़ता है, ना नमाज एहतियात करना पड़ती है। गलती हुई है लेकिन नमाज पर कोई फर्क नहीं पड़ता। मसलन अलहमद के बाद जो दूसरा सूरा पढ़ा जाता है वो आप भूल गई और रुको में याद आया, करे मैंने दूसरा सूरा तो पढ़ा ही नहीं था, कोई फर्क नहीं पड़ता, नमाज जारी रखिए, ना नमाज के दौरान कुछ करना है ना नमाज के बाद कुछ करना है, गलती हुई है लेकिन नमाज पर फर्क नहीं पड़ता है। रुकू और सजदे के अंदर गए और जिक्र करना भूल गए, और जब खड़े हो गए या रुकू से उठकर बैठ गए फिर याद आ रहा है, कह रहे मैंने तो जिक्र रुकू ही नहीं पढ़ा है, ऐसा दिमाग वो हो गया, तो कुछ भी नहीं करना है, नमाज आपकी बिल्कुल सही है, नमाज को जारी रखिए। और ऐसी गलती जिससे नमाज पर कोई फर्क नहीं पड़ता है। अब आ जाइए रकतों के जो शक होते हैं, ये आमतौर पर इसके अंदर कभी नमाज बातिल भी होती है, और कुछ शक ऐसे हैं कि जिसमें नमाज बातिल नहीं होती लेकिन कभी सजदे सहव करना पड़ता है और कभी नमाज एहतियात पढ़ना पड़ती है नमाज को खत्म करने के बाद। रकतों का शक। अच्छा, सबसे पहले तो ये दिमाग में रहे कि शक की तारीफ क्या है, शक किसको कहते हैं। देखिए, शक कहते हैं तसावुत तरफैन, ऐसा ख्याल जिसके दोनों पहलू बिल्कुल बराबर हो, ऐसा ख्याल जिसके दोनों पहलू बराबर हो। अच्छा, शक की में कितने पहलू मुमकिन है भाई, कितने पहलुओं वाला शक। ये देखिए बहुत अहम चीज है, मैं एक बेस बनाता हुआ जा रहा हूं ताकि आप शक्कियात रकात के मसले को समझ सकें। शक के कितने पहलू हो सकते हैं। देखिए, क्या ऐसा मुमकिन है कि शक का एक ही पहलू हो, ये मुमकिन नहीं। शक कम से कम दो पहलुओं वाला होता है। अगर कोई एक ही ख्याल आपके दिमाग में आ रहा है तो वो तो यकीन है, वो शक कहां से होगा। एक पहलू वाला शक, एक पहलू वाला सल्लन शक ही नहीं होता है। शक में कम से कम दो पहलू होने चाहिए, दो पहलुओं वाला शक, दो पहलुओं वाला शक, यानी 50-50% दोनों तरफ आपका ख्याल हो। मसलन दिमाग में आ रहा है मेरी तीसरी रकत है या चौथी रकत, ये दो पहलुओं वाला शक है, इसको इस्लाम ने कंसीडर किया। अच्छा, क्या शक में तीन पहलुओं भी आ सकते हैं, तीन पहलुओं वाला शक, तो इसमें भी शक की वो तारीफ अपनी जगह रहेगी, यानी ये सब पहलू बराबर होने चाहिए। 33.33% तीन, यानी बिल्कुल बराबर हो, कम ज्यादा नहीं होना चाहिए। शक कहते ही उसे हैं जिसके पहलू बिल्कुल बराबर हो, चाहे ज्यादा पहलू क्यों ना हो। और कभी चार पहलुओं वाला शक भी होता है, 25%, 25, 25, चार दफा, यानी चार, ये भी हो सकता है, ये भी हो सकता है, ये भी हो सकता है, ये भी हो सकता है। तो दिमाग में ये बात रहे कि इस्लाम ने कितने पहलुओं वाले शक को कंसीडर किया है। खास तौर पर रकात के शक में इस्लाम ने सिर्फ दो पहलुओं वाला शक और तीन पहलुओं वाले शक को सही समझा है, उससे ज्यादा अगर शक हो जाए तो वो बातिल है नमाज। बस दो पहलू होने चाहिए या तीन पहलू होने चाहिए, مثلا میری دوسری ہے، تیسری، تیسری ہے، چوتھی، چوتھی ہے، پانچویں، مثلا یہ والے شک، یا میری دوسری ہے، تیسری ہے، چوتھی، یہ تین پہلوؤں والے شک ہیں مثلا. لیکن ہو جائے کہ میری پہلی رکعت ہے، دوسری رکعت ہے، تیسری رکعت ہے، چوتھی رکعت، نماز باطل ہے. چار پہلوؤں والے شک کو اسلام سمجھتا نہیں ہے صحیح. ایک پہلو والا شک تو ہوتا ہی نہیں ہے، وہ تو یقین ہوتا ہے. یا تو دو پہلو ہونے چاہئیں یا تین پہلو ہونے چاہئیں، یہ ابھی آپ اپنی اس میں بیس میں بنا دی جائیں اس میں. اچھا ایک چیز ہوتی ہے افعال کا شک، رکعت کے شک الگ ہیں، افعال کا شک الگ ہوتا ہے. مثلا میں نے رکو کیا یا نہیں کیا، میں نے سجدے کیے یا نہیں کیے، یہ افعال کے شک ہے، یہ افعال کے شک ہے. اچھا ہاں، اس سے پہلے ایک شک اور بھی ہوتا ہے، وہ بھی دماغ میں ویسے رکھنا چاہیے، اقوال کا شک. میں نے مثلا الحمد کا سورہ پڑھا یا نہیں پڑھا، یا فلاں چیز میں نے پڑھی یا نہیں پڑھی. جو پڑھنے والی چیزیں انہیں اقوال کہتے ہیں، لیکن وہ ابھی ہماری اس سے خارج ہے، ہمیں صرف رکعتوں کے شک پہ توجہ دینی. مثلا میری کون سی رکعت ہے. اچھا ایک بات دماغ میں ہمیشہ رہنی چاہیے، جب بھی آپ توضیح المسائل کے اندر جو شکیات نماز کا چیپٹر ہے، وہ واقعی بہت مشکل ہے، اسی وجہ سے یہ کلاس بھی لینی پڑ رہی ہے، اور لوگ اسے پڑھ کر اتنا زیادہ پریشان ہوتے ہیں کہ اپنے بالوں کو نوچتے ہوئے اکثر آتے ہیں کہ بھئی یہ تو ہمیں کچھ سمجھ میں نہیں آیا کہ اس میں اس سے ہمارا اور مسئلہ حل نہیں ہو رہا ہے. اچھا رکعت کا شک پیدا ہوتے ہی کیا کرنا چاہیے آپ کو؟ لوگ ایک غلطی اس میں یہ کرتے ہیں کہ انہوں نے کچھ رکعت کے شک مثلا توضیح المسائل سے پڑھ لیے، اور سوچتے ہیں کہ بس فوراً اس پہ عمل کر لینا چاہیے. مثلا تیسری ہے، چوتھی رکعت، بس فوراً جو ہے آپ جو بھی اس کا مسئلے کا حل توضیح المسائل میں لکھا ہوا اس کے اوپر آپ نے عمل کر لیا. نہیں، ایسا نہیں. ہمیشہ یہ بات یاد رکھیے، رکعت کا شک پیدا ہوتے ہی فوراً شکیات نماز کے مسئلوں پر عمل نہیں کرنا ہے، بلکہ سب سے پہلا کام یہ کہ غور و فکر کر کے آپ اس شک کو ختم کرنے کی کوشش کریں. اچھا اتنی دیر غور و فکر نہ کریں، مثلا آدھا پونا گھنٹہ گزر جائے اور اسی وقت وہاں غور و فکر کر رہے ہیں، یعنی ایک ریزنیبل جو ٹائم ہے اس کے اندر آپ کو ذرا غور و فکر کرنا. مشکل یعنی آپ دیکھ لیں 15 سیکنڈ، 20 سیکنڈ، 30 سیکنڈ، یعنی غور و فکر کریں. نماز کو اتنی دیر روکنے سے نماز باطل نہیں ہوگی آپ کی. اچھا شک کو مٹانے کی کوشش کریں. غور و فکر سے شک اگر ختم ہو جاتا ہے آپ کا، تو آپ نماز کو کنٹینیو کریں، کسی شکیات کے مسئلے کے اوپر عمل کرنے کی ضرورت نہیں. یعنی شک کو سب سے پہلے غور و فکر کے ذریعے ختم کریں. اچھا اب شک کو ختم کرنے کے کون سے طریقے اختیار کر سکتے ہیں؟ ایک طریقہ تو یہ ہے، مثلا ہمارے استاد محترم ایک مثال دیتے تھے اور اسی میں ایک مزاح کی بات بھی کرتے تھے. وہ کہتے تھے کہ مثلا دوران نماز آپ کو گھڑی دیکھنے کی اجازت ہے، لیکن گھڑی ایسا نہ ہو کہ مثلا وال کلاک آپ کے بالکل پیچھے لگی ہوئی ہو، آپ مڑ کر گھڑی دیکھ رہے ہوں، یہ نہیں. مثلا آپ ہینڈ واچ ہے آپ کی، ریسٹ واچ، وہ مثلا آپ نے اٹھا کر جو ہے یہ نماز میں دیکھنے کی اجازت ہے. یہ سامنے یا دائیں بائیں آنکھیں گھما کر قبلے سے ہٹے بغیر آپ دیکھ سکتی ہیں کہ مثلا وال کلاک لگی ہوئی ہے. اور آپ کے اپنے دماغ میں میں نے کہ مثلا میں نے نماز 12:30 بجے شروع کی تھی اور اب 12:34 ہو رہے ہیں، میں عام طور پر ایک رکعت 1 منٹ میں پڑھ لیتی ہوں، اور شک ہو رہا تھا آپ کو کہ میری تیسری رکعت ہے یا چوتھی، تو خود بخود دل جھک جائے گا ٹائم دیکھ کر، یہ کیسے ممکن ہے کہ 4 منٹ ہو گئے اور میں ابھی تک تیسری رکعت میں ہوں. زیادہ دل جھک گیا کہ یہ میری چوتھی رکعت ہوگی. اب انسان اسی جو دل جھک گیا ہے اس کا، اس جھکے ہوئے دل کے مطابق عمل کر لے اور اسے چوتھی رکعت سمجھے، اور چوتھی رکعت سمجھ کے نماز کو ختم کرے، اور اس کسی شکیات کے مسئلے پر عمل کرنے کی ضرورت نہیں. دیکھا آپ نے کہ اس میں کتنا اہم اصول ہے یہ کہ آپ کسی بھی طریقے سے شک کو ختم کریں. اچھا یہ شک کو ختم کرنے کا ایک طریقہ اور بھی ہو سکتا ہے، مثلا یہ کہ آپ اپنی والدہ کے ساتھ، بہن کے ساتھ نماز پڑھ رہی ہیں اور آپ نے دیکھا کہ وہ بھی میرے مجھے تیسری اور چوتھی رکعت کا شک ہو رہا ہے، والدہ نے بھی میرے ساتھ ہی شروع کی اور یہ جو ہے تشہد اور سلام پڑھ رہی ہیں مثلا، تو خود بخود آپ کا دل جھک جائے گا کہ انہوں نے میرے ساتھ ہی نماز شروع کی ہے اور ہم دونوں کی سپیڈ بھی تقریباً ایک ہی ہے، تو یہ کیسے ممکن ہے کہ میں ابھی تک تیسری میں ہی ہوں اور والدہ یا بہن یہ چوتھی رکعت کے اندر چلی گئی. اب دل خود بخود آپ کا جھک جائے گا. جو دل جھک گیا ہے آپ کا، یعنی شک سے زن بن گیا ہے، زن. अच्छा, अब एक बड़ी दिलचस्प, दिल में देखिए जितने भी ख्यालात आपके आते हैं, ये आपको समझाने के लिए इन ख्यालात की परसेंटेज के एतबार से एक दर्जा बंदी की गई है। ये फिकही दर्जा बंदी उस लिहाज से नहीं है, आपको समझाने के लिहाज से है। वो ये कि देखिए, जो भी ख्यालात आपके दिमाग में आते हैं, जो 0% ख्याल होता है ना, उसे हम कहते हैं वहम। 0%, उसकी कोई हैसियत नहीं है उस ख्याल की। और 1 से लेकर 49% तक का जो ख्याल होता है उसे कहते हैं एहतेमाल। 50-50% बिल्कुल है बराबर बराबर, उसे कहते हैं शक। 51 से लेकर 98% तक के ख्याल को कहते हैं जन। 99% इत्मीनान और 100% यकीन। ये बहुत अहम है और ये बहुत कैलकुलेशन काम आती है मसाइले फिका के अंदर। देखिए, वैसे तो फिकी तारीफ तो इस तरह से बनती है कि जनाब तसावुत तरफेन शक को कहते हैं, जिसके दोनों पहलू बराबर हो। उन दो पहलुओं में से कोई सा एक पहलू ज्यादा हो जाए, 50 से बढ़ जाए, तो वो जन बन जाएगा। और तो खुद बखुद जो 50 से 51% हो गया वो जन हो गया, तो दूसरा जो 50% ख्याल था वो 49 हो जाएगा, यानी उसको एहतेमाल कहेंगे। अच्छा, यकीन और इत्मीनान तकरीबन बहुत से मसाइल के अंदर एक जैसी चीज ही शुमार किए जाते हैं। 90%, 99% या 100% तकरीबन हम माना ही इनको समझा जाता है बहुत से मसाइल में। तो आपको वहम वगैरह के ऊपर तवज्जो नहीं देनी। देखिए, उलमा बहुत सी इसकी मिसालें बयान करते हैं। अक्सर ये होता है कि दीनदार अफराद को जो रियाकारी के जो ख्यालात आते हैं ना, अक्सर वो रियाकारी का ख्याल नहीं होता, वो एक वहम रियाकारी होता है। वो ये समझते हैं कि शायद हमारे अंदर रियाकारी पैदा हो। जो आदमी मुतवज्जे है, उसको खुद कोफ्त हो रही है कि मैं नमाज पढ़ रहा हूं तो ये क्यों मेरे दिल में ख्याल आ रहा है, ये वहम है। उलमा इसकी एक मिसाल देते हैं कि जैसे कोई मक्खी अगर शीशे के ऊपर आकर बैठ जाए तो उसका अक्स अंदर नजर आ रहा होता है, वो अंदर नहीं होता, वो बैठी हुई ऊपर ही है। तो ये रियाकारी अंदर दाखिल नहीं हुई, ये वसवसा रियाकारी है, ये वहम रियाकारी है। इसी तरीके से आपको जिस किस्म के बहुत सारे ख्यालात दिमाग में आएंगे कि मेरी कौन सी रकात है, बाज़ औक़ात ये वहम होते हैं। इस्लाम ने क्या कहा कि आपने, आपको शक हुआ कि मेरी तीसरी रकत है या चौथी रकत, अच्छा तो फिर क्या हुआ कि आपने गौर व फिक्र किया, घड़ी देखी, बराबर वाली बहन को देखा, किसी भी तरीके से आपको जो शक था ना वो थोड़ा सा झुक गया एक तरफ के, नहीं ये मेरी मसलन चौथी ही है। अब ये जो थोड़ा सा झुका है तो वो 50% वो 60 बन गया मसलन, तो वो जो दूसरा 50 था वो 40 बन गया। अच्छा, अब वो यानी वो बन गया जन अपने। अब इस्लाम का एक असूल बड़ा अच्छा है जो आपको बहुत काम आएगा नमाजों में। इस्लाम ये कहता है कि रकात का जन हमेशा यकीन समझो और अफआल के जन को शक समझो। ये क्या, ये बड़ा असूल है, ये बड़े कारामद असूल है। यानी रकात का जन यकीन के कायम मुकाम है, यानी ये जो आपका ख्याल खुद ब खुद 50 से 55% हो गया ये जन बन गया। 51 से लेकर और 98% तक के ख्याल को जन कहते हैं ना, तो वो खुद ब खुद जन बन गया। इस्लाम कहता है कि रकात के जन को यकीन समझो, यानी ये जो समझो कि मसलन अगर आपका दिल झुका था कि मेरी चौथी रकात है, इसको यकीन समझो और समझो कि चौथी है और चौथी समझ के नमाज खत्म करो। या मसलन दिल ने जन पैदा हुआ कि नहीं ये मेरी तीसरी ही है, तो फिर उसको आप तीसरी ही समझें और तीसरी खत्म करने के बाद अगर 4 रकत ही नमाज पढ़ रहे हैं तो मसलन चौथी रकत भी पढ़ें और उसके मुताबिक नमाज खत्म करें। इसमें किसी भी शक्कियात के किसी मसले को लाने की जरूरत नहीं। रकात का जन यकीन है, यह बहुत अहम मसला है। अच्छा, अफआल का जन शक है, अफआल का जन शक है। अफआल में जन की क्या मिसाल है, मसलन आप सिजदे से बैठी, अब आपको अक्सर ये शक होता है कि पता नहीं मैंने एक सिजदा किया है या दो सिजदे किए, अक्सर ऐसा होता होगा। अच्छा, सिजदा क्या एक फेल है, अफाल में आता है। अफाल में यानी यहां पर रकात के जन इस्लाम कह रहा था कि उसको यकीन समझो, लेकिन अफाल के अंदर जन पैदा हो जाए तो इस्लाम ने एक उल्टा असूल दिया है बिल्कुल, यानी इसका उलट कर दें। अफाल के जन को आप शक समझें, मसलन 90% दिल ये कह रहा है बैठने के बाद कि ये मेरा, मैं दूसरे सिजदे से उठकर बैठी हूं, देखा जाए तो इतनी अहम, यानी 90% दिल कह रहा है आपको उसके मुताबिक अमल करना चाहिए था। इस्लाम कहता है नहीं, ये समझो कि ये जन भी जो है शक है, और शक का हुक्म ये है कि एक सिजदा और करो, اگرچہ 90% دل یہ کہہ رہا تھا کہ میرا یہ دوسرا سجدے سے میں اٹھ کر بیٹھی ہوں، ہو سکتا ہے 95% ہو سکتا ہے 97% ہو، لیکن ایک احتمال اور امکان یہ ہے 1% لسٹ سے لے کر 49% تک کا خیال احتمال ہوتا ہے کہ شاید یہ میرا پہلا سجدہ ہو. تو اسلام یہ کہتا ہے کہ ظن کی طرف توجہ مت دو. یقین ہو تو ایک الگ بات ہے، یقین ہو گیا کہ میرا دوسرا سجدہ ہے، یقین ہو گیا پہلا سجدہ ہے، تو اس کے مطابق عمل کرو. لیکن یہاں پہ ہو رہا ہے ہمیں شک، یا ظن بھی اگر ہو رہا ہے، ظن بھی اگر ہو رہا ہے، یعنی 90% دل یہ کہہ رہا ہے کہ یہ میرا دوسرا سجدہ ہے، تب بھی اسلام کہتا ہے نہیں، اس کو توجہ مت دو، اسے شک سمجھو اور ایک سجدہ اور کرو. یہ ایک بہت اہم مسئلہ ہے، اسے کہا جاتا ہے کہ یہ ہے افعال میں ظن کی ایک مثال. اچھا، اب اسلام یہ کہتا ہے کہ سب سے پہلا مرحلہ کیا ہے کہ پہلے اپنے شک کو ظن بنانے کی کوشش کرو، لیکن زبردستی نہ ہو. مثلا آپ نے کہا کہ کون اس چکر میں پڑے گا، بس ٹھیک ہے چوتھی رکعت ہوگی، بس ٹھیک ہے جو بھی آپ نماز میں آخری رکعت آپ نے کہا، نہیں، یہ بار زبردستی نہیں کرنا ہے. آپ نے اپنے دل کے اندر غور و فکر کرنا ہے اور بالکل دیانتداری سے، اللہ اور آپ کے درمیان معاملہ ہے، نماز اس کی بارگاہ میں پیش کی جائے گی، آپ کو خود دیکھنا ہے کہ واقعی آپ کا شک ظن بنا یا نہیں بنا. اچھا، اب اگر شک میں، ایک تو یہ میں نے کہا کہ اس کو زبردستی نہیں کرنا ہے، اگر شک ظن بن گیا تو اس کو یقین سمجھیے اور یقین کے مطابق عمل کریں. لیکن اگر ہم شک کو ظن بنانے گئے لیکن پھر یہ شک ہونے لگا، دیکھیے بہت سے علماء نے لکھا ہے کہ یہ بہت ہی وسواسی قسم کے شخص کو عام طور پر یہ اس قسم کے ہوتے ہیں شک، کہ ہم اگر کسی شک کو ظن بنانے جائیں اور پھر یہ شک ہونے لگے کہ پتہ نہیں کہ شک ظن بنا یا نہیں بنا، پھر اسلام یہ کہتا ہے، ویسے سلسلے میں علماء کے دو گروہ ہو جاتے ہیں، ایک گروہ یہ علماء کہتا ہے کہ اس کو شکی سمجھیں اور شکیات نماز کے مسائل کے اوپر عمل کریں، وہ جو بھی آگے چل کر آئے گا. ابھی تو میں ایک صرف ایک گراؤنڈ ایک لحاظ سے بنا رہا ہوں تاکہ آپ کو نا یہ سب سمجھ آ جائے، شک کیا ہوتا ہے، ظن کیا ہوتا ہے، احتمال کیا ہوتا ہے، یہ نمازوں میں بہت کام آتے ہیں اور مسائل فقہ میں دیگر چیزوں میں بہت کام آتے ہیں. یعنی ہم شک کو ظن بنانے گئے، بلکہ آغا خوئی نے تو لکھا ہے یہ اکثر زیادہ ہوتا ہے کہ ہم شک کو ظن بنانے گئے اور پھر یہ شک ہونے لگا کہ ہمارا شک ظن بنا یا نہیں بنا، یا وہیں کے وہیں ہم اٹکے ہوئے 50% پر. تو ایک گروہ علماء تو یہ کہتا ہے کہ اس کو شکی سمجھیں اور شکیات کے مسائل پر عمل کریں، اور دوسرا گروہ علماء یہ کہتا ہے کہ اس کو شکی سمجھیں، شکیات کے مسئلوں پر بھی عمل کریں، اور نماز کو ختم کرنے کے بعد اسی نماز کو دوبارہ بھی پڑھیں، یعنی اس نماز کا اعادہ بھی کرنا پڑے گا. اگر آپ شک کو ظن بنانے گئے اور اس کے باوجود بھی وہ شک ظن نہیں بنا، یا شک ہونے لگا کہ پتہ نہیں یہ ظن بنا یا نہیں بنا، تو آپ کو شکیات کے مسئلوں پر بھی عمل کرنا ہے اور اس نماز کو دوبارہ بھی پڑھنا ہے. خلاصہ یہ ہوا، یہ تو ہو گیا کہ شک کو ظن میں نہ بدل سکیں. اگر ہم شک پیدا ہونے کے بعد یہی تین مرحلے ہوں گے کہ ایک تو غور و فکر کر کے آپ اپنے شک کو ختم کرنے کی کوشش کریں، شک اگر ظن میں بدل گیا تو اسی کو یقین سمجھیں اور اس کے مطابق نماز کو پڑھ لیں، اور شک ختم کرنے گئے اور پھر یہ شک ہونے لگا کہ شک ختم ہوا یا نہیں ہوا، تو پھر مسئلہ یہ بنے گا کہ اس کو شک سمجھیں اور شکیات کے مسائل کے مطابق نماز پڑھیں. ابھی کیونکہ بہت سی چیزیں ہو سکتا ہے ابھی سمجھ میں نہ آ رہی ہوں، لیکن جیسے جیسے گفتگو آگے جائے گی آپ کو سمجھ میں آنے لگیں گی. اچھا، علماء ایک چیز اور بھی کہتے ہیں، وہ یہ کہتے ہیں کہ نماز کی پہلی دو رکعتیں شک سے بالکل محفوظ ہونا چاہیے. نماز کی پہلی دو رکعتیں گویا نماز کا پلر ہے، اس میں کبھی کوئی شک نہیں ہونا چاہیے، ورنہ آپ کی نماز باطل ہو جائے گی، ورنہ نماز باطل ہے. یعنی یہ پہلی دو رکعتوں میں یا تو آپ نے شک، ایسا نہیں کہ پہلی دو رکعتوں میں شک نہیں آئے گا، پہلی ہے دوسری شک آ سکتا ہے، دوسری ہے تیسری، یہ بھی اس میں بھی دو رکعتیں تو انوالو ہو گئی نا، دوسری رکعت انوالو ہو گئی. تو پہلی دو رکعتوں میں اگر شک آ جائے تو آپ کو پہلی کوشش یہی کرنی کہ اسے ظن بنانے کی کوشش کریں، لیکن اگر وہ شک ظن نہ بنے تو لازمی طور پر اس نماز کو باطل سمجھیے، وہ نماز باطل. اچھا پھر یہ ضروری نہیں ہے کہ لوگ اکثر ہی سمجھتے ہیں کہ نماز باطل ہو گئی تو اسے پڑھتے ہوئے آخر تک لے کر آئیں اور اس کے بعد ایک نماز اور پڑھیں، نہیں، جیسے ہی نماز باطل ہوگی فوراً آپ اس نماز کو وہیں ڈسکنٹینیو کر دیں کہ میری پہلی رکعت ہے یا دوسری رکعت، دوسری رکعت ہے یا تیسری رکعت، اور ابھی دوسری رکعت مکمل نہیں ہوئی تھی اور یہ شک آ گیا، ہم نے شک کو زن بنانے کی کوشش کی، شک زن بن گیا تو اس کے مطابق عمل کر لیں گے، شک زن نہیں بنا پھر شک ہونے لگا کہ زن بنا یا نہیں بنا، 50% سے بات اوپر گئی یا نہیں گئی، تو پھر اسلام حکم دیتا ہے کہ اس نماز کو باطل سمجھو. نماز کی پہلی دو رکعتوں میں کبھی کوئی شک نہیں ہونا چاہیے. جیسے ظہر، عصر اور عشاء، اس کی جو پہلی دو رکعتیں یہ کبھی مشکوک نہیں ہونی چاہیے، زن بننے کی کوشش کرنی چاہیے لیکن نہ بنے اور مشکوک معاملہ تب بھی برقرار رہے تو نماز کو باطل سمجھیے. اگر مثلا ظہر، عصر اور عشاء کی پہلی دو رکعتیں، اور اسی طریقے سے نماز فجر تو ہوتی ہی دو رکعت ہے، اس کے اندر بھی یہی والا مسئلہ آئے گا. اور اچھا اب ایک مسئلہ یہ ہے کہ کیا یہ مسئلہ صرف نماز پنجگانہ کا ہے، فجر، ظہر، عصر، مغرب، عشاء کی پہلی دو رکعتیں اگر مشکوک ہو جائیں تو نماز باطل ہے؟ نہیں، ایسا نہیں. اس میں نماز قصر بھی آ جائے گی جو ہوتی ہی دو رکعت ہے، تو دو رکعت کے اندر تو شک آنا ہی نہیں چاہیے. اگر وہ شک برقرار رہتا ہے آپ کا تو آپ کی نماز باطل ہے. نماز جمعہ وہ ہوتی ہی دو رکعت ہے، اس میں اگر اس طرح کے رکعت کا کوئی شک آ جائے جو کہ ختم نہ ہو سکے، زن نہ بنے، تو وہ نماز باطل ہے. اسی کے اندر نماز آیات آ جاتی جو کہ سورج اور چاند گرہن یا مثلا زلزلے وغیرہ کے نتیجے میں جو واجب ہوتی، نماز آیات بھی دو رکعت ہی ہوتی، اس میں اگر رکعت کا کوئی شک پیدا ہو جائے نماز باطل ہو جائے گی. اچھا یہ مسئلہ صرف واجب نمازوں کی حد تک ہے، یہ سب واجب نمازیں تھیں، نماز جمعہ بھی واجب نمازوں میں ہے چاہے واجب تخیری ہو، نماز آیات ہے اور نماز قصر ہے، دو رکعت ہی، چار رکعت ہی، نماز دو رکعت ہو جائے گی. تو لیکن یہ مسئلہ یہ صرف واجب نمازوں کی حد تک ہے، مستحب نمازیں اس سے خارج ہیں، اس کا مسئلہ الگ ہے. اچھا اب یہ شک اگر برقرار رہے کہ مثلا میری پہلی رکعت ہے یا دوسری رکعت، اس میں بھی دو رکعتیں انوالو ہو گئیں، یا میری دوسری ہے، تیسری ہے یا چوتھی، تو کیونکہ دوسری رکعت پھر بھی انوالو ہو گئی ہے، تو کیونکہ پہلی دو رکعتوں میں سے کوئی ایک رکعت بھی مشکوک ہو جائے جو کہ ختم نہ ہو سکے اس کا شک، تو نماز باطل ہے. اچھا اب اس میں آپ نے دیکھا کہ نماز مغرب تو آئی نہیں، آپ کہیں گے کہ اس کا مطلب ہے کہ نماز مغرب میں یہ والا مسئلہ نہیں ہے. نہیں، نماز مغرب کو علماء نے الگ سے اس میں شامل کیا ہے کہ نماز مغرب کی تیسری رکعت بھی اگر مشکوک ہو جائے تب بھی نماز باطل ہے. ابھی تک تو صرف دو رکعت کی بات تھی کہ ابتدائی دو رکعتیں مشکوک نہیں ہونی چاہیے، تمام واجب نمازوں میں یہی مسئلہ ہے، لیکن نماز مغرب میں تیسری رکعت بھی مشکوک نہیں ہونی چاہیے. یعنی اگر نماز کی تیسری رکعت بھی کہ میری دوسری رکعت ہے یا تیسری رکعت، یا مثلا میں تیسری رکعت مغرب کی پڑھ رہی ہوں یا چوتھی پڑھنے لگی ہوں، اور یہ شک ختم نہیں ہو سکے، یہ شک زن نہیں بن سکے، آپ کی نماز باطل ہے، نماز مغرب کو دوبارہ اثر نو پڑھنا پڑے گا. تو یہ ایک بہت اس کے اندر اہم مسئلہ ہے کہ اس کی پہلی دو رکعتیں مشکوک نہیں ہونی چاہیے واجب نمازوں کی، اور اس میں نماز مغرب بھی شامل کر لیجئے، اس میں بھی تیسری رکعت مشغول شامل اس کو بھی کر لیجئے آپ، کہ وہ بھی مشکوک نہیں ہونی چاہیے. یعنی سب سے پہلا مرحلہ تو یہ کہ شک کو زن بنانے کی کوشش کریں، شک زن بن گیا تو اس کے مطابق عمل کریں، جس طرف بھی زن بن جائے، مثلا میری تیسری ہے چوتھی رکعت، دل کہہ رہا ہے آپ کا جھک گیا کہ چوتھی ہے، چوتھی رکعت پڑھ کے نماز ختم کر دیں، دل کہہ رہا ہے کہ نہیں یہ تیسری رکعت ہے تو تیسری رکعت کو آپ قرار دے دیں، اور اگر چار رکعت ہی نماز پڑھ رہے تھے تو ایک رکعت کا اور اضافہ کر کے، یعنی ایک رکعت مزید پڑھ کے اور نماز کو ختم کریں، کچھ بھی کرنے کی ضرورت نہیں ہے. یہ اس وجہ سے اتنا زیادہ اس میں نے ٹائم لیا کہ شکیات کے مسئلے تو ابھی شروع ہی نہیں ہوئے، یہ اس سے پہلے پہلے کے مرحلے ہیں جو آپ کو شکیات کے مسائل پر عمل کرنے سے بچائیں گے، اور اسلام کا حکم بھی یہی کہ پہلے غور و فکر کر کر کے अपने इस मसले को हल करो और फौरन शक्कियात के मसलों में छलांग मत लगाओ। अच्छा, जब आपकी पहली दो रकतें बच जाएं, या मगरिब की तीसरी रकत भी उसको मैं शामिल कर लीजिए कि पहली दो रकतें अगर ये आपकी बच जाएं, तब उसके बाद कभी शक आए तब शक्कियात के मसले शुरू होते हैं। पहली दो रकतें बिल्कुल शक से महफूज होनी चाहिए रकात के एतबार से। पहली दो रकतें कब मुकम्मल होती हैं? अच्छा, एक मसला एक और भी आता है कि क्या शक आते ही हम अगर शक्कियात रकात आ जाएं तो क्या हम फौरन नमाज को तोड़ सकते हैं? मसलन कौन इस झंझट में पड़े, ये जो भी आप सुनेंगे झंझट वाले मसले अब ये शुरू होने वाले, कौन इसमें पड़े? इससे बेहतर नहीं कि अक्सर लोग ये करते हैं, नमाज को तोड़ो और नए सिरे से नमाज पढ़ लो। तो देखिए, कुरान का भी हुक्म है कि साहिबान ईमान अपने आमाल को बातिल ना करो, और अक्सर फुकहा तो इस बात के कायल हैं कि नमाज को बगैर किसी उजर शरई के, बगैर किसी अकली उजर के, या कोई ऐसा उर्फी कोई जरूरी उजर आपके सामने दरपेश है, तब तक नमाज वाजिब को तोड़ा नहीं जा सकता। ज्यादातर फुकहा इसके कायल हैं, कुछ लोगों की एक्सेप्शन है, कुछ इस्तिस्ना है, वो अभी आगे चल कर आएगी। सिवाय एक दो मुकामात ऐसे हैं कि जहां पर कि मसलन अगर किसी शख्स का अजान मुकामत कहने का इरादा था और उसने भूल कर नमाज शुरू कर दी, इसको इख्तियार है कि अपनी अजान मुकामत की वजह से नमाज को तोड़ दे। ये वो फुकहा भी इसके कायल हैं कि जो कि नमाज को तोड़ने की इजाजत नहीं देते। वो कहते हैं इस मौके पर आप तोड़ सकते हैं कि अगर अजान मुकामत आपकी रह गई, लेकिन अगर फिर भी वो कहते हैं अगर बिलफर्ज किसी ने बगैर किसी शरई वजह के तोड़ भी दी हो और उसके बाद मसलन इधर उधर किबले से हट गया या उसने बातचीत शुरू कर दी, यानी गुनाह करते हुए बिलफर्ज उसने नमाज को तोड़ा है और उसके बाद दूसरी नमाज पढ़ी है, तो अगर उसने कोई नमाज को बातिल करने वाला कोई अमल अलग से अंजाम दे लिया है, तो उसकी वो जो दूसरी पढ़ी गई नमाज होगी वो सही शुमार होगी। ये इसने गुनाह किया, इसकी तौबा करे कि इसने बिला उजर शरई नमाज को क्यों तोड़ा, लेकिन उस तोड़ने के बाद जो नई नमाज पढ़ेगा वो नमाज सही शुमार होगी। अलबत्ता उसके अंदर एक आध फिकही मसला और भी है जो भी आगे चलकर आएगा। तो अब अगर किसी कोई शख्स नमाज को मुकम्मल कर ले तो क्या वो दोबारा नमाज को पढ़ सकता है उसी नमाज को दोबारा? तो दो मौके ऐसे हैं कि जब एक नमाज को, अभी आपने जोहर की नमाज मुकम्मल की, आपको इख्तियार है कि इसी नमाज जोहर को आप दोबारा पढ़ लें, इस्लाम ने इसको इजाजत दी है। इसमें उसमें कौन सी एक ऐसी चीजें अक्सर फुकहा इसके कायल हैं, बल्कि तकरीबन सभी, के मसलन आपने फुरादा अव्वल वक्त में नमाज पढ़ ली। मसलन अक्सर ये होता है मसाजिद के अंदर के मसाजिद में गए और पेश इमाम को आना था और पेश इमाम को आने में किसी वजह से ताखिर हो गई या इतना आ गए कि भाई वो कहीं गए हुए थे अभी तक घर वापस नहीं पहुंचे, तो फिर सब लोग खुद ही फुरादा नमाज पढ़ने लगते हैं। हम फुरादा नमाज पढ़ के बैठे, तस्बीह भी पढ़ रहे थे, तो देखा कि पेश इमाम साहब चले आ रहे हैं और नमाज जमात कायम हो रही है, तो हम तो नमाज जोहर पढ़ चुके हैं, अब क्या करें? क्या उसी नमाज जोहर को जमात के साथ पढ़ सकते हैं? तो जी हां, उसी नमाज जोहर को दोबारा जमात के साथ पढ़ा जा सकता है, बल्कि अक्सर फुकहा तो इसके भी कायल हैं कि मुस्तहब है कि आप दोबारा इस नमाज को जमात के साथ पढ़ें, क्योंकि जमात का सवाब ज्यादा है। देखा जाए तो नमाज पढ़ चुके थे, दोबारा किस खुशी में पढ़ी जा रही? ये उस खुशी में पढ़ी जा रही, नमाज जमात मिल रही है आपको इस खुशी में। अच्छा, दूसरा एक चीज और भी है कि जब उसी नमाज को दोबारा पढ़ने की आपको इजाजत है, वो कौन सी, कौन सा वक्त है? वो जब है कि जब आपको जो अभी आपने नमाज पढ़ी थी इसमें खुशू खुजू नहीं था, आपने देखा कि ये मैंने क्या नमाज पढ़ी, कुछ मुझे बस मैंने उठक बैठक की जिस तरीके से आमतौर पर होता है और मैंने तो कोई खुशू खुजू ही नहीं था, तो आपको इजाजत है कि आप इसी नमाज को दोबारा भी खुशू खुजू के साथ पढ़ सकती हैं। अगरचे कुछ उलमा ने इसमें थोड़ा सा वो जाहिर किया इश्काल, लेकिन बहरहाल अमूमी तौर पर हुक्म यही है कि अगर खुशू खुजू नमाज में कम हो या खुशू खुजू के बगैर आपने नमाज पढ़ी थी, तो उस नमाज को दोबारा पढ़ा जा सकता है। अच्छा, यहां नमाज को तोड़ने वाले मसले के अंदर एक बड़ा इख्तलाफ आयतुल्ला सिस्तानी का दीगर उलमा से है, तो वो आगे चलकर मैं जिक्र करने वाला हूं, आखिर में उसका जिक्र होगा। तो क्या शक आते ही नमाज को तोड़ा जा सकता है? ज्यादातर महाराजे तो ये कहते हैं कि नहीं, इसकी इजाजत नहीं है जब तक कि कोई अकली, शरई या उर्फी कोई ऐसा मसला ना हो कि जिसकी वजह से, अगर चाहे, क्योंकि ये बिल्कुल अलग मौजू है कि कब नमाज वाजिब को तोड़ा जा सकता है, वो फिर बहुत ज्यादा बात फैल जाएगी, इस वजह से मैं इसकी तफसील में नहीं जा रहा, लेकिन ये अलग से 15-20 मिनट का फिक्री मसला है। लेकिन यहां पर यह कि हमें शकियात रकात पैदा हो रहा है, तो हम इस झंझट में नहीं पढ़ना चाहते, तो क्या हम अपने इसी नमाज को तोड़ दें और तोड़कर नई नमाज पढ़ लें? तो एक खास तरीके से नई नमाज तो पढ़ी जाएगी, वो तो सही हो जाएगी, तो वो उलमा जो के कहते हैं कि नहीं, नमाज को नहीं तोड़ सकते, गुनाहगार होंगे, वो भी दूसरी नमाज को सही मान लेते हैं, अलबत्ता इसको बिला वजह, बिला उजर शरई नमाज वाजिब को तोड़ने को गुनाह समझते हैं, इसकी तौबा करनी पड़ेगी। अच्छा, अब अगर पहली 2 रकात बच जाएं आपकी, तब आप शक्कियात के मसले शुरू होते हैं और आपकी नमाज बच जाती है, बस आपको सजदे सहव करना पड़ेगा या नमाज एहतियात वगैरह पढ़नी पड़ती, जिसके मसले भी आएंगे। तो इस्लाम ये जब ये कह रहा है कि पहली 2 रकात आपकी बच जानी चाहिए, तो कब पहली 2 रकातें हमारी बचती, ये खुद एक मसला है। पहली दो रक हम कब कहेंगे कि हमारी पहली 2 रकातें मुकम्मल हो गई, यानी ये 2 रकात कब मुमकिन नहीं, इसमें देखिए 2 रकात कब मुकम्मल होती, 2 रकात कब मुकम्मल होती। अच्छा, क्या 2 सिजदे जब हम मुकम्मल कर लेते हैं तो हम कहेंगे कि 2 रकात मुकम्मल हो गई? या मसलन हम तशहुद पढ़ लेंगे तब हम कहेंगे कि 2 रकात मुकम्मल हो गई, जो सिजदों के भी बाद वाला मसला है? या हम तीसरी रकत में खड़े हो जाएंगे तब हम समझेंगे कि हमारी 2 रकात मुकम्मल हुई? देखा आपने कि खुद इस्लाम के अंदर ये कितना है, अभी तक आपने सुना भाई 2 रकात मुकम्मल होनी चाहिए, 2 रकात कब मुकम्मल होती, क्या रुकू में मुकम्मल हो जाती हैं, जैसे अक्सर नमाज जमात में होता है कि जनाब जिसने कुछ भी ना पढ़ा हो और पेश इमाम रुकू के अंदर हो, डायरेक्ट जाकर रुकू के अंदर शामिल हो जाए, उसको वो रकत मिल शुमार हो जाएगी कि इसको वो रकत मिल गई। इस्लाम कहता है नहीं, रुकू भी नहीं चलेगा। हां, अलबत्ता इस्लाम ये कहता है कि जब आपके 2 सिजदे मुकम्मल हो जाएंगे तब आपकी 2 रकतें बचेंगी। अब इसके बाद जब 2 सिजदे मुकम्मल हो गए तो फिर आपको उसके बाद कोई भी शक आएगा तो आपकी नमाज महफूज है, बातिल वातिल नहीं है, इसके वो 2 रकातें बिल्कुल महफूज हो गई आपकी, क्योंकि आपके 2 सिजदे मुकम्मल हो गए। अब मसला ये पेश आता है कि 2 सिजदे कब मुकम्मल होते हैं? देखिए, तौजील मसाइल में इस तरह से तो नहीं दिया होता, नहीं तो आपको आसान करके बहुत बताई जा रही है चीज। पहले था कि 2 रकातें मुकम्मल होनी चाहिए, तो हमने कहा कि 2 रकातें उस वक्त मुकम्मल होती हैं जब 2 सिजदे मुकम्मल हो जाते हैं। अब 2 सिजदे कब मुकम्मल होते हैं, जिसको इस्लाम कहता है इकमालो सिजदतैन, 2 सिजदे मुकम्मल होने चाहिए। इसमें उलामा में काफी इख्तलाफ है कि 2 सिजदे कब मुकम्मल होते हैं, एक बड़ा अहम सवाल है कि 2 सिजदे कब मुकम्मल होते हैं। इमाम खुमैनी फरमाते थे पेशानी दूसरे सिजदे से उठाते ही 2 सिजदे मुकम्मल हो जाते हैं, उनकी जो तकलीद में अफराद हों, और इसमें रहबर मौजम को भी शामिल कर लें, कि पेशानी को सिजदे से उठाते ही 2 सिजदे मुकम्मल हो जाते हैं। अब कोई भी शक आपको आएगा कि मेरी दूसरी है तीसरी, अब इस्लाम कहेगा अब तुम्हारी ये नमाज बच गई है, अब शक्कियात के वो मसले जो भी आगे आएंगे कि अब तुम्हें क्या करना है, इस्लाम अब बताना शुरू करेगा, वो तो अभी हमारे आगे चल के आने वाला है। पेशानी सिजदेगा से सर उठाते ही, सिजदे से सर उठाते ही 2 सिजदे इमाम खुमैनी के नजदीक मुकम्मल होते हैं। जो मरहूम आयतुल्ला खुई की तकलीद में है, आयतुल्ला खुई फरमाते थे कि वाजिब जिक्र के पढ़ते ही 2 सिजदे मुकम्मल हो जाते हैं, चाहे आप पेशानी को सिजदे से उठाएं या ना उठाएं। अब अक्सर होता है ना कि सिजदे के अंदर ही आप सिजदे में और आपको शक होने लगता है, तो अगर आगा कोई के मुकल्लिद हैं और वाजिब जिक्र पढ़ चुके हैं और उसके बाद हम दुरूद पढ़ रहे हैं मसलन, या मसलन 3 दफा जो आगे वाजिब जिक्र पढ़ चुके हैं, अब कोई मुस्तहब जिक्र पढ़ रहे हैं, अब कोई भी शक आएगा वो कहते हैं अब 2 सिजदे मुकम्मल हो गए, चाहे पेशानी उठाएं या ना उठाएं, अब बचने का आपका कवी इम्कान पैदा हो गए नमाज के। اور آیت اللہ سیستانی فرماتے ہیں کہ صرف پیشانی سجدہ دوسرے سجدے میں پیشانی رکھنے سے ہی دوسرا سجدہ مکمل ہو جاتا ہے، چاہے کوئی ذکر پڑھیں یا نہ پڑھیں، چاہے پیشانی اٹھائیں یا نہ اٹھائیں۔ تو آیت اللہ سیستانی کا نظریہ بنا کہ آپ کی دو نمازیں دو رکعت اس وقت محفوظ ہوں گی جب دو سجدے مکمل ہو جائیں گے، اور دو سجدے کب مکمل ہوتے ہیں؟ جب آپ دوسرے سجدے میں پیشانی رکھ دیتی ہیں، بس، چاہے ابھی کوئی بھی ذکر نہیں آپ نے پڑھا اور شک ہونے لگا کہ میری کون سی رکعت ہے، پہلی رکعت ہے، دوسری ہے، تیسری وغیرہ، تو آپ کی نماز اب بچ جائے گی، چاہے آپ نے کوئی واجب ذکر نہ بھی پڑھا ہو۔ تو یہ ایک بہت ہی اہم مسئلہ پیش آتا ہے، اس کو دماغ میں رکھنا چاہیے۔ تھوڑی سی اس کی پریکٹس کرنی پڑتی ہے، ظاہر ہے جب آپ ایک لحاظ سے فقہی قوانین پڑھ رہی ہیں، کوئی قانون کی کتاب پڑھتے ہیں، تو ایک دفعہ پڑھنے میں کب سمجھ آتی ہے کوئی چیز؟ تھوڑا ٹائم لگتا ہے، تو ٹائم سمجھیے کہ یہاں آپ کو بھی لگانا پڑے گا۔ تو یہ مسئلے ہوئے، اب آ جائیے اس شک کی طرف کہ اسلام اب ایک اصول آپ کو اور دیتا ہے، اس طرح نماز پڑھی جائے کہ شک کے جتنے پہلوؤں سب سے نماز صحیح ہو جائے۔ بھئی یہ کیسے ممکن ہے؟ مثلا دوسرا میری دوسری رکعت ہے یا تیسری رکعت، اب کیا ایسا کریں کہ ہمارے ہر پہلو سے ہماری نماز صحیح ہو؟ دوسری رکعت تھی تب بھی نماز صحیح ہو جائے، تیسری رکعت تھی تب بھی نماز صحیح ہو جائے۔ دیکھیے، بہت سے علماء اور مراجع یہ کہتے ہیں کہ یہ جو احتیاط والا پہلو ہے نا، کہ اس طرح سے نماز پڑھیں کہ ہر پہلو سے نماز صحیح ہو جائے، جیسے اکثر علماء کا اکثر تو نہیں، ان کی تعداد ذرا کم ہے، کہ بعض مراجع اس کے قائل ہیں، جیسے امام خمینی قائل تھے، کہ 45 کلومیٹر کا فاصلہ اگر ایک ہی شہر کے اندر اندر ہی طے کر لیا جائے، یا مثلا ایک محلے سے دوسرے محلے میں جانے سے بھی کچھ شرائط کے تحت امام خمینی کے نزدیک نماز قصر ہو جاتی تھی، یعنی آپ شہر کراچی کے اندر موجود ہیں۔ اکثر ان کے مقلدین کے ساتھ بڑا مسئلہ ہوتا تھا، مثلا اسٹیل مل کے اندر جاب کرتے ہیں تو وہاں آنا جانا پڑ رہا ہے، تو کیا مسئلہ ہوگا، اور مثلا رمضان آ گئے تو کیا مسئلہ ہوگا، تو بہت ان کے مقلدین کے لیے ایک اس کے اندر کافی ایکسرسائز ہو جاتی تھی، اور مسائل کو ان کو معلوم کرنا پڑتا تھا، کہ کیونکہ امام خمینی اس کے قائل تھے، لیکن رہبر معظم بھی اس کے قائل نہیں ہے، آغا سیستانی بھی قائل نہیں ہے، وہ کہتے ہیں ایک ہی شہر کے اندر کتنا ہی آپ ٹریول کر لیں، یا 1000 کلومیٹر بھی آپ کراچی کے اندر ٹریول کرتے رہیں، ایک محلے سے دوسرے محلوں میں جاتے رہیں، آپ کی نماز قصر نہیں ہوتی جب تک آپ شہر سے باہر نہیں جائیں گے، اور اس میں بھی شرائط ہیں۔ اچھا، کچھ علماء تو کہتے ہیں کہ قصر نہیں ہوتی، کچھ کہتے ہیں قصر ہو جاتی ہے، کچھ علماء کا گروپ یہ ہے، وہ کہتے ہیں کہ احتیاط کا تقاضا یہ ہے کہ پھر نماز کو قصر بھی پڑھو اور پوری بھی پڑھو۔ وہ میں صرف ایک مثال دی ہے کہ احتیاط میں اس طرح سے عمل کرنا ہوتا ہے کہ آپ کی ہر لحاظ سے آپ کی نماز صحیح ہو جائے، اور یہ مسئلہ آپ کے ساتھ کبھی بھی پیش آ سکتا ہے۔ اکثر یہ ہوتا ہے کہ بعض اوقات کی میری ذمہ داری وضو جبیرہ ہے، اگر پٹی وٹی بندی ہوتی ہے، تیمم ہے، تو زیادہ تر علماء کا یہ نظریہ ہے کہ پھر دونوں کریں آپ احتیاطاً، وضو جبیرہ بھی کریں اور تیمم بھی کریں۔ کبھی یہ ہوتا ہے کہ میں نے اتنا سفر طے کر لیا، پتہ نہیں میری نماز قصر ہوئی ہے یا نہیں ہوئی، تو کبھی مسائل ایسے بھی پیش آتے ہیں کہ دونوں طریقے سے نماز پڑھو، یعنی قصر بھی پڑھو اور پوری بھی نماز پڑھو۔ بہت سے ایسے مسئلے ہیں جو جن کی طرف میں اشارہ کرتا ہوا جا رہا ہوں۔ اب مثلا ظہر میں، یہ تو نماز قصر کی مثال ہوئی، مثلا اگر ظہر میں شک ہو جائے آپ کو کہ میری تیسری رکعت ہے یا چوتھی رکعت، تو اس طرح سے آپ کو نماز پڑھنا ہے کہ شک کا ہر پہلو اس کے اندر آ جائے۔ یہ کیسے پہلو اس کے اندر آئے گا؟ اسلام نے ایک اصول بتایا کہ جو تین اصول ہیں شکیات کے، اس میں ایک اصول یہ ہے کہ زیادہ پہلوؤں والے شک کو لے لیں آپ۔ مثلا میری آپ کو دماغ میں آ رہا ہے کہ میری تیسری رکعت ہے یا چوتھی رکعت، تو آپ اس کو چوتھی رکعت قرار دے دیں، یہ زیادہ پہلوؤں والا شک ہے، اور چوتھی رکعت قرار دے کے نماز ختم کر لیں۔ لیکن تھا تو یہ شک نا، آپ نے چوتھی رکعت تو اسے قرار دے دیا اسلام کے کہنے پہ، لیکن ہو سکتا ہے کہ یہ تیسری رکعت تھی، تو وہ جو ایک رکعت کا ڈیفیسٹ آ رہا ہے اس کو کیسے پورا کریں گے؟ اس کو پورا کرنے کا طریقہ یہ ہوگا کہ آپ کو نماز کے بعد ایک رکعت نماز احتیاط پڑھنا پڑے گی۔ یہ ایک رکعت اس रकात के साथ जाकर मिल जाएगी उन तीन रकात के साथ, क्योंकि आपने तीसरी रकत है चौथी रकत, तो आपने तो चौथी करार दे दिया था ना, तो चौथी थी तो चौथी नमाज सही हो गई। लेकिन बिलफर्ज वो अगर वो तीसरी रकत थी तो ये एक रकत बाद में पढ़ी जाने वाली नमाज एहतियात उसके साथ जाकर मिल जाएगी और ये चार बन जाएंगी। तो यानी आपको ज्यादा पहलुओं वाले शक को लेना है ताकि हर पहलू से नमाज मुकम्मल हो जाए। बात समझ आ गई? बहुत कम लोगों को समझ में आई इसका मतलब है। भाई तीसरी रकत है या चौथी रकत, तो हमने कहा कि ज्यादा पहलुओं वाले शक को लो, यानी समझो कि चौथी, तो अगर वाकई चौथी थी तो हमने ठीक है चौथी नमाज चौथी रकत पढ़ ली, नमाज सही हो गई। लेकिन बिलफर्ज वो अगर नमाज तीन रकात थी तो तमाम पहलुओं से कैसे नमाज सही होगी? एक पहलू तो रह गया ना जिसमें एक रकत का फर्क आ रहा है। इस्लाम कहता है इस नमाज को खत्म करने के बाद जो आपने चौथी रकत करार देके खत्म की है उसके बाद एक रकत नमाज एहतियात पढ़ो। वो अभी मैं बता दूंगा नमाज एहतियात के मसले आगे चलकर आएंगे कि उसको कैसे पढ़ना होता है, लेकिन एक रकत बस नमाज उसके बाद मजीद पढ़ लो ताकि ये उसके साथ जाकर ऐड हो जाए और ये नमाज मुकम्मल हो जाए, यानी ज्यादा पहलुओं वाले शक को लो। अच्छा, और शक के तमाम पहलू मुकम्मल करने के लिए नमाज एहतियात पढ़ो। अच्छा, तीसरा एक उसूल इस्लाम ने और बताया हुआ है, ये वैसे ही आपको मालूमात के लिए बता रहे हैं कि रुकू में पहुंचने से पहले पहले कुछ शक ऐसे हैं कि मसलन आप खड़ी हुई हैं और उसमें आपको शक होने लगा कि मेरी ये नमाज चौथी रकत में पढ़ रही हूं या पांचवीं में खड़ी हो गई। अब देखा जाए तो अगर ये पांचवीं में खड़ी हो गई तो नमाज बातिल है, पांच रकत की तो कोई वाजिब नमाज होती नहीं। इस्लाम कहता है कि फिर ये तीसरा असूल जो है आपकी नमाज को बचाएगा। इस्लाम कहता है कि आप फौरन बैठ जाएं, बैठने से आपका शक एक रकत पीछे हो जाएगा। अच्छा, एक अभी था कि मेरी चौथी है या पांचवीं, बैठने से आपका शक एक रकत पीछे हो गया और ये बन जाएगा मेरी तीसरी है या चौथी, और तीसरी और चौथी का अभी आपने सुना कि उसे चौथी रकत करार देके नमाज खत्म करें और एक रकत नमाज एहतियात पढ़ें, इससे आपकी बचत हो जाएगी। ये अक्सर होता है कि कभी कभार आपके साथ हो सकता है कि आप खड़ी हो और आपको शक होने लगे कि मेरी चौथी रकत है या पांचवी रकत, तो पांचवीं अगर करार देंगे, अगर ज्यादा पहलुओं वाले शक को लो, अब जो पहला असूल था वहां पे तो ये पूरी नहीं उतरेगी, वो तो आप पांचवीं अगर करार भी दे दी तो नमाज बातिल हो जाएगी, पांच रकत की तो कोई नमाज ही नहीं है। तो इस्लाम ये कहता है कि अगर रुकू में पहुंचने से पहले पहले, रुकू में पहुंचने के बाद ये शक है कि मेरी चौथी है पांचवीं, तो नमाज बातिल है। ये इस्लाम ने अख्तियार दिया है हालत कयाम में, रुकू से पहले पहले अगर ये शक हो जाए तो आप बैठ कर एक रकत पीछे कर लें शक को। ये एक इस्लाम का एक असूल बयान किया गया है। अच्छा, अब ये अगर बयान करूंगा, हर वो शख्स जो नमाज की रकतों को कम या ज्यादा करे उससे नमाज बातिल होती। अच्छा, अब इसको भी छोड़ दीजिए। देखिए, शक्कियात रकात आपको कब कब हो सकते हैं, ये जो शक होता है ना रकात का, ये आपको कब हो सकता है, ये आपको रुकू में जाने से पहले भी हो सकता है, ये आपके रुकू में जाने के बाद भी हो सकता है, रुकू से खड़े होने के बाद भी हो सकता है, पहले सिजदे में भी हो सकता है, पहले सिजदे से उठकर बैठते हुए भी हो सकता है, दूसरे सिजदे में भी हो सकता है, दूसरे सिजदे के मुकम्मल होने से पहले भी हो सकता है। कि कभी भी आपको इस तरह के कभी शक आ जाएं तो शक्कियात रकात आपको कहीं पर भी आ सकते हैं। अच्छा, अब मसलन तो इस तस्वीर के अंदर यह भी बताया गया कि देखें हालत क्याम में भी हो सकता है, रुकू में भी शक हो सकता है, रुकू से खड़े होकर भी हो सकता है, पहले सिजदे में भी हो सकता है, पहले सिजदे से उठकर भी हो सकता है, दूसरे सिजदे में और दूसरे सिजदे से उठकर भी। अच्छा, अब आ जाए बरह रास्त किसी को शक हो कि मेरी पहली रकत है या दूसरी। देखिए, अब ये जो शक कॉमन टाइप के शक आ रहे हैं, वैसे उलमा ने बहुत से उलमा ने 96-97 रकात के शक बताए, वो बहुत आपको मैं दिक्कत में नहीं डालना चाहता, बहुत आसानी के साथ कि अब आ जाइए कि बस मेरी पहली रकत है या दूसरी रकत, ये शक। तो सबसे पहले तो वही वाला मसला इसके अंदर आएगा कि आप इसको जन बनाने की कोशिश करें। زن بن گیا تو اس کے مطابق عمل کر لیں، اور اگر زن نہیں بنا تو نماز باطل ہے، چاہے کسی بھی جگہ یہ شک آ جائے، پہلی رکعت ہے یا دوسری رکعت اس کی نماز باطل ہے. یہ مسئلہ آسان ہو گیا. پھر اگلا یہ ہوتا ہے کہ شک ہے کہ میری دوسری رکعت ہے یا تیسری رکعت، یہ میری دوسری ہے یا تیسری ہے. تو پہلے تو وہی والا مرحلہ میں بار بار اس کا ذکر نہیں کروں گا، وہ تو ہم ڈسکس کر چکے ہیں کہ شک کو زن بنائیے. اب ہم جتنے بھی مسئلے ڈسکس کر رہے ہیں ہم یہ سمجھ رہے ہیں کہ شک زن نہیں بنا، شک زن نہیں بنا، اب شکیات کے مسئلے. تو شک ہو رہا ہے کہ میری دوسری رکعت ہے یا تیسری رکعت. تو اب یہ خواہ کبھی بھی دوران نماز ہو سوائے دوسرا سجدہ مکمل ہونے کے بعد، اس سے پہلے کبھی بھی یہ شک ہو کہ میری دوسری رکعت ہے یا تیسری رکعت، اس کی نماز باطل ہے. ہاں دوسرا سجدہ جب مکمل ہو گیا، یعنی دو رکعتیں جب آپ کی مکمل ہو گئیں اور دوسرے سجدے میں آغا سیستانی کے نزدیک مثلا آپ نے پیشانی زمین پہ ٹکا دی، یا مثلا امام خمینی کے نزدیک آپ نے پیشانی دوسرے سجدے سے اٹھا دی، تو آپ کا دوسرا سجدہ مکمل ہو گیا. اس کے بعد جب وہ سجدہ مکمل ہو گیا تو آپ کی دو رکعتیں بچ گئیں، اور یہ شک ہے آپ کو کہ میری دوسری ہے تیسری، تو زیادہ پہلوؤں والا شک لیں، اسے تیسری قرار دے دیں. اور اگر چار رکعت ہی آپ نماز پڑھ رہی تھیں تو ایک رکعت اور پڑھیں، ایک رکعت اور پڑھیں تو چار وہ مکمل ہو جائیں گی، اور بعد نماز ایک رکعت نماز احتیاط پڑھیں. ٹھیک ہے، سمجھ میں آ گیا یہ والا؟ شک ہو کہ میری دوسری ہے یا تیسری رکعت، تو دوسرے سجدے کے مکمل ہونے کے بعد اگر یہ شک آ رہا ہے تو اسے تیسری قرار دیں. چوتھی، اگر چار رکعت ہی نماز پڑھنی تھی تو ایک رکعت ظاہر اور پڑھنی پڑے گی آپ کو، اور اس نماز کو ختم کرنے کے بعد ایک رکعت نماز احتیاط پڑھیں. بہت ہی آسان سا مسئلہ ہے، اور بار بار کی پریکٹس سے جب لکھے ہوئے نوٹس آپ پڑھیں گے اپنے تو پھر آپ کو سمجھ میں آ جائے گا. تو شک ہے کہ میری دوسری ہے یا تیسری. پھر ایک شک ہو رہا ہے کہ میری تیسری ہے یا چوتھی. اب اس کو یہ کہیں پر بھی یہ شک ہو کہ میری تیسری ہے چوتھی، کیونکہ دو رکعتیں تو آپ کی بچ گئیں، تو یہ کسی جگہ بھی یہ نماز میں شک ہو کہ میری تیسری ہے یا چوتھی رکعت، اسے چوتھی رکعت قرار دے دیں، اور بعد نماز ایک رکعت نماز احتیاط پڑھیں. بہت آسان. وہاں اس سے پہلے جو ہے کیونکہ دو رکعتیں انوالو ہو رہی تھیں تو بار بار دو سجدے مکمل ہونے کا ذکر آ رہا تھا، لیکن اب آپ کی محفوظ ہو گئی ابتدائی دو رکعت. اب یہ شک آ رہا ہے کہ میری تیسری رکعت ہے یا چوتھی رکعت، تو اس کو چوتھی رکعت قرار دے کے اس نماز کو مکمل کریں، اور اس کے بعد نماز کے بعد ایک رکعت نماز احتیاط پڑھیں. یہ تیسری اور چوتھی کا شک ہوا. پھر ایک شک یہ ہو سکتا ہے کہ میری چوتھی رکعت ہے یا پانچویں رکعت. دیکھیے ہم ایک ایک رکعت آگے بڑھ رہے ہیں، پہلی ہے دوسری، دوسری ہے تیسری، تیسری ہے چوتھی، اب ہے چوتھی ہے یا پانچویں. اگر یہ کبھی بھی رکوع سے پہلے ہو رہا ہے، نہیں کبھی بھی یہ رکوع کے بعد اگر یہ شک ہو رہا ہے کہ میری چوتھی رکعت ہے پانچویں رکعت، تو آپ کو وہ نماز باطل سمجھنا ہے، کیونکہ رکوع کے بعد کے شک ہونے کے معنی ہے کہ اسلام میں کوئی بھی پانچ رکعت ہی نماز نہیں جو اس سے پہلے ذکر ہوا تھا. تو چوتھی رکعت ہے پانچویں رکعت، حالت قیام میں آپ کو یہ شک ہو رہا ہے، تو ابھی ہم نے ایک اصول آپ کو بتایا تھا کہ آپ بیٹھ جائیے، اور ایک بیٹھنے سے ایک رکعت پیچھے آپ کا شک چلا جائے گا، تو یہ شک کون سا بن جائے گا؟ تیسری ہے یا چوتھی. اور تیسری اور چوتھی کا ابھی ہم نے بتایا کہ اس میں اس کو چوتھی قرار دے کے نماز ختم کریں اور ایک رکعت نماز احتیاط پڑھیں. یہ آسان ہے اس کے اندر. تو یہ اس طریقے سے آپ کو کرنا پڑے گا. اس کے بعد اگلا ہے شک ہو کہ میری دوسری ہے یا چوتھی، یہ بھی تو ہو سکتا ہے نا، ابھی تو ایک ایک رکعت کے شک چل رہے تھے، یہ بھی تو ہو سکتا ہے کہ میری دوسری ہے چوتھی. مثلا بعض اوقات یہ ہوتا نہیں کہ مثلا آپ تشہد پڑھ رہی ہیں، آپ کو سمجھ میں نہیں آ رہا ہوتا یہ میں دوسری رکعت کا تشہد پڑھ رہی ہوں چوتھی رکعت کا پڑھ رہی ہوں، تو یہ بھی ہوتا ہے بہرحال کہ دوسری رکعت ہے یا چوتھی رکعت. اچھا اگر یہ شک آپ کو اس میں، پھر کیونکہ دو رکعتیں انوالو ہو رہی ہیں، تو اگر یہ شک آپ کو ہو رہا ہے اس سے پہلے پہلے، دو سجدے مکمل ہونے سے پہلے ہی شک ہو رہا ہے، تو نماز باطل ہے کیونکہ دو رکعتیں مشکوک ہو گئیں. और अगर दो सजदे मुकम्मल करने के बाद ही शक आ रहा है आपको तो आपकी नमाज बच जाएगी। फिर इस्लाम ये कहता है कि असूल क्या है कि ज्यादा पहलुओं वाले शक को लो, तो इसको चौथी रकत करार दे के खत्म कर दें और बाद नमाज दो रकत नमाज एहतियात पढ़े, क्योंकि दो रकत का डेफिसिट आ रहा था, दो रकत नमाज एहतियात पढ़े। दूसरी है या चौथी, तो दूसरी मशकूक नहीं होनी चाहिए, इस वजह से हमने कहा कि दो सजदे मुकम्मल हो जाएं। अगर दो सजदे मुकम्मल नहीं हुए उससे पहले शक कभी भी आया पूरी नमाज में दो सजदे मुकम्मल होने से पहले पहले, तो वो नमाज बातिल है क्योंकि दो रकतें मशकूक हो गई। और दो सजदे मुकम्मल होने के बाद आया तो आप उसको ज्यादा पहलुओं वाले शक को लेकर से चौथी समझें, और चौथी समझकर तशहुद सलाम नमाज खत्म, और उसके बाद फिर आपको दो रकत नमाज एहतियात पढ़ना है ताकि वो दो रकत की कमी उस नमाज एहतियात के जरिए पूरी हो जाए, वो चार बन जाए। और बिलफर्ज वो चार ही थी अगर, तो ये जो बाद में दो रकत आपने पढ़ी है नमाज एहतियात, ये खुद ब खुद मुस्तहबी नमाज बन के आपको सवाब दिलवा देगी। अच्छा, अभी तक तो ये इस तरह के शक आ रहे थे, लेकिन बाज़ औक़ात ये शक यूं भी आ सकता है कि मेरी दूसरी है, तीसरी है, चौथी, ये भी आता है, कभी कभार आ सकता है ये शक भी। अच्छा, अब ये भी इसमें भी क्योंकि दूसरी रकत आ रही है तो ये भी दूसरे सजदे के बाद होना चाहिए, इससे पहले कभी भी ये शक आएगा दो सजदे मुकम्मल होने से पहले तो नमाज बातिल हो जाएगी। लेकिन अब ये शक हो रहा है कि मेरी दूसरी है, तीसरी है, चौथी, और ये दो सजदे मुकम्मल करने के बाद शक हो रहा है, तो फिर इसको चौथी रकत करार दे के आप नमाज खत्म करेंगी, और दो रकत नमाज और दो रकत नमाज एहतियात खड़े होकर और दो रकत नमाज एहतियात बैठ के पढ़ेंगी। ये कैसे हुआ? ये थोड़ा सा आपको ना अब ये जिमनास्टिक करनी पड़ेगी दिमागी। दूसरी है, तीसरी है, चौथी, क्योंकि इसमें तीन तीन रकात के फर्क आ रहे हैं। अच्छा, आपने करार दे दी चौथी। अच्छा, अगर दो रकतों का डेफिसिट है तो वो तो दो रकत नमाज एहतियात जो आपने खड़े होकर पढ़ी वो पूरा हो जाएगा, लेकिन बिलफर्ज अगर एक रकत का फर्क था तो ये दो रकत तो बेकार हो जाएगी ना, एक रकत का फर्क था तो दो कैसे पढ़ लिया आपने। तो इस्लाम कहता है कि फिर ये करो कि ये दो रकत नमाज एहतियात बैठ के पढ़ो, यानी दो रकत नमाज एहतियात बैठ के पढ़ना वो एक रकत खड़े होने के बराबर शुमार हो जाएगी और ये उससे जाकर मिल जाएगी। अच्छा, ये जो दो रकतें खुद ब खुद बीच में अलग से आ गई, क्योंकि ये तो समझे उसके साथ बाद में जाके मिलनी थी, उससे पहले हम दो रकत खड़े होकर पढ़ चुके थे, इस्लाम कहता है इसका सवाब तुमको अलग से मिल जाएगा। वो जो बीच में दो रकतें आ गई और वो जो आखिर की जो एक दो रकत आपने बैठ के पढ़ी थी, जो एक रकत के कायम मुकाम थी, वो उस नमाज से जाकर मिल जाएगी। तो अगर शक हो रहा है कि मेरी दूसरी है, तीसरी है, चौथी, तो उसे चौथी रकत करार दें और दो रकत नमाज एहतियात खड़े होकर और दो रकत नमाज एहतियात बैठ के पढ़ें। ठीक है। अच्छा, अब ये बहुत कम लोगों को आ सकता है, सजेस्ट में ज्यादा नहीं करेंगे कि पांचवी है या छठी। अच्छा, लेकिन इसके अंदर भी, अच्छा ये तो हर लिहाज से नमाज बातिल होनी चाहिए, बातिल होनी चाहिए, नहीं होनी चाहिए, इसमें तो कोई सा भी आप शक लेकर आएंगे तो ना पांच रकत की कोई नमाज होती है ना छह रकत की नमाज होती है। लेकिन नहीं, इस्लाम ने इसके अंदर भी एक बड़ी अजीब बात कही, वो ये है कि अगर ये शक आपके हालत कयाम में आ रहा है रुकू में जाने से पहले पहले, तो इस्लाम ने आपको एक रिवर्स गियर लगाने का कानून अभी बताया है, आप बैठ जाएं। अच्छा, जब बैठ जाएंगे तो ये बन जाएगा शक मेरी चौथी है या पांचवी, और इसमें इस्लाम ने कहा कि अलग से एक हदीस आ गई, एक एक्सेप्शन है कानून के अंदर, और वो ये है कि अगर चौथी और पांचवी का शक सजदे मुकम्मल करने के बाद अगर आपको आ जाए तो उस नमाज को चार रकत समझ के मुकम्मल करें और दो सजदे सहव नमाज के बाद करें। ये पांचवी छठी के अंदर भी देखिए ये वाला मसला एक आया है, ये शक है कि मेरी पांचवी है या छठी, अगर रुकू के बाद कभी आया हर सूरत में नमाज बातिल है, और रुकू से पहले पहले कयाम की हालत में आया रिवर्स गियर लगाइए, एक रकत शक को पीछे कर दें, तो बन जाएगा चौथी और पांचवी का शक, اور چوتھی اور پانچویں کے شک اگر دو سجدوں کے بعد ہو تو اسلام نے کہا کہ اس صورت میں الگ سے ایک حدیث آ گئی جس نے قانون کو توڑ دیا ہے، اور وہ حدیث یہ کہتی ہے، معتبر حدیث ہے، کہ پھر اس رکعت کو چوتھی اور پانچویں کے شک کو چوتھی رکعت سمجھ کے کر کے مکمل کرو اور دو سجدے سہو انجام دو، دو سجدے سہو. تو آپ نے دیکھا کہ بس یہ دیکھا جائے تو یہ پہلی ہے، دوسری، دوسری ہے تیسری، تیسری ہے چوتھی، چوتھی ہے پانچویں، پانچویں ہے چھٹی، دوسری ہے چوتھی، اور دوسری تیسری ہے چوتھی. عام طور پر زیادہ تر یہی شک آتے ہیں، ورنہ ویسے ہمارے ایک عالم نے باقاعدہ شہید اول نے الفیہ اور نفلیہ کے نام سے ایک کتاب لکھی ہے، اس کے اندر تقریباً 96 یا 97 شک جو ہے وہ بیان کی. اچھا اب ابھی آپ نے ایک چیز اس میں سنی، نماز احتیاط. نماز احتیاط کیسے پڑھنا ہے، نماز احتیاط پڑھنے کا طریقہ کیا ہے؟ دیکھیں جیسے ہی آپ نماز کو ختم کریں گے یا تیسری رکعت قرار دے کے، چوتھی رکعت قرار دے کے ختم کی، یعنی جو شکیات کے مسئلوں کے تحت جو آپ نے نماز مکمل کی، اور اسلام کہتا ہے کہ اب آپ کو نماز احتیاط پڑھنا ہے، تو آپ کو یہ فوراً کھڑے ہو کر پڑھنا ہے. یعنی آپ یہ نہیں کر سکتی کہ آپ کو کہیں گا اچھا ابھی میں پڑھتی ہوں نماز احتیاط، اس دوران آپ نے ادھر بات کر لی، ادھر بات کر لی، ادھر ادھر مڑ کے دیکھ لیا. نہیں، قبلے سے نہیں ہٹ سکتے، بغیر وضو آپ نہیں اس کو پڑھ سکتے. تو اور اس میں ایک اور اہم بات یہ ہے کہ نماز احتیاط، دیکھیے وہ جو طریقہ اس کا وہی ہے کہ سلام آپ نے جو پڑھ کے نماز ختم کی تھی نا ابتدا میں، تو نماز احتیاط کی نیت کریں گے، تکبیرۃ الاحرام کہیں گے. اکثر لوگ یہ کرتے ہیں غلطی کہ تکبیرۃ الاحرام نہیں پڑھتے نماز احتیاط میں، غلط ہے. نماز احتیاط میں تکبیرۃ الاحرام پڑھنی، پھر اس کے بعد قرات کریں گے سورہ حمد کی، پھر رکوع، سجدہ، تشہد، سلام، نماز ختم، اگر ایک رکعت ہے. اور اگر دو رکعت ہے تو سجدے کے دو سجدے کرنے کا پھر اٹھ کے اگلی رکعت پڑھیں گے، اور جس طرح فجر کی نماز پڑھی جاتی ہے بس اسی طریقے سے پڑھنی ہے. بس فرق یہ ہے کہ اس میں دوسرا سورہ پڑھنا ضروری ہوتا ہے، اس میں دوسرا سورہ نہیں پڑھنا ہے، صرف سورہ الحمد کے اوپر اکتفا کرنی. تسبیحات اربع بھی نہیں پڑھنی. آپ نے سوچا کہ تو ہوتی تیسری اور چوتھی رکعت کے لیے، تو میں الحمد کے بجائے تسبیحات اربع پڑھ لوں، تو نہیں، تسبیحات اربع نہیں پڑھ سکتے نماز احتیاط میں. اچھا اب اس کے اندر ایک بہت اہم مسئلہ نماز کا، کہ نماز احتیاط کی نماز احتیاط کی جو نیت ہے یہ زبان سے نہیں کی جا سکتی. ہر نماز کی آپ نیت کر سکتی ہیں، لوگوں کو عادت ہوتی ہے، جس کی اصلا کوئی نہ ضرورت ہوتی ہے نہ کوئی وجہ ہوتی ہے، اس کی ہم تفصیل نیت کے مسئلوں کے اندر بیان کر چکے. تو نماز احتیاط کی نیت اگر آپ نے زبان سے کر لی کہ میں نماز احتیاط پڑھتی ہوں ایک رکعت یا دو رکعت واجب قربتاً اللہ، آپ کی نماز باطل ہو جائے گی. نہ صرف نہ آپ یہ نہیں کر، اچھا آپ کہیں گے نماز باطل ہو گئی تو نماز احتیاط دوبارہ پڑھوں، نہیں، اصلی نماز باطل ہو جائے گی جو اس سے پہلے آپ نے پڑھی تھی، اور پوری اس نماز کو دوبارہ پڑھنا پڑے گا جو کہ بچ گئی تھی. وہ بچ گئی تھی تبھی تو آپ سے نماز احتیاط پڑھوائی جا رہی تھی، لیکن وہ اصلاً وہ نماز ہی باطل ہو جائے گی کہ یہ الفاظ جو آپ نے کہے ہیں جان بوجھ کے جو بیچ میں اس طرح سے ادا کیے ہیں. تو نماز احتیاط کی نیت زبان سے نہیں ہو سکتی، یہ دماغ میں رہے، ورنہ اصلی جو نماز ہے وہی باطل سمجھی جائے گی. اچھا اس میں ایک چیز اور بھی ہے کہ تیسری اور چوتھی رکعت کے جو شک میں، جیسے ابھی آپ نے سنا کہ ایک رکعت نماز احتیاط کھڑے نماز احتیاط پڑھے، تو کیا یہ کر سکتے ہیں کہ ہم، یا ہمیں اختیار ہے اس بات کا کہ ہم چاہیں تو ایک رکعت نماز احتیاط کھڑے ہو کر پڑھ لیں، یا ہمیں یہ بھی اختیار ہے کہ ہم تھک گئے ہیں تو دو رکعت بیٹھ کے پڑھ لیں؟ تو جی ہاں، اس کا اختیار ہے آپ کو. آپ کچھ علماء ویسے اس کے قائل ہیں، لیکن آغا سیستانی کہتے ہیں کہ نہیں، اس بات کا اختیار ہے کہ چاہے ایک رکعت کھڑے ہو کر اور دو رکعت بیٹھ کے پڑھ لیں. اچھا ابھی جو ایک مسئلہ بیان ہوا تھا کہ بہت سے لوگ اس چکر میں نہیں پڑھنا چاہتے، تو ان کے لیے، اور وہ کہتے ہیں کہ بھائی ہم نے جیسے تیسے نماز ختم کر لی، ٹھیک ہے کہ یہ اب کون اس چکر میں پڑھے، اور نماز کو نئے سرے سے پڑھ لیتے ہیں. تو اگر نماز کا اعادہ بھی کسی کو کرنا ہے تو احتیاط مستحب یہ سمجھا گیا کہ پہلے نماز احتیاط کو پڑھ لے اور پھر اعادہ کرے، ورنہ اس سے پہلے ہم بیان کر چکے تھے اگر نماز باطل ہے کسی کی تو اس کو نماز کو مکمل بھی نہیں کرنا ہے. लेकिन यहां पर ये आ रहा है कि नहीं, बेहतर है कि तुम पहले नमाज एहतियात पढ़ लो, फिर उसके बाद नमाज को दोबारा पढ़ना चाहो तो पढ़ लो। और आगा सिस्तानी एक चीज और फरमाते हैं, अगर कोई शख्स बीच में ऐसे ही नमाज तोड़ दे, दिमाग में सोचे कि बस मैं इसको कंटिन्यू नहीं कर रहा और नए सिरे से नमाज पढ़ रहा हूं, और वो बगैर कोई इधर उधर बात किए, उसने नमाज तोड़ने वाला कोई काम भी नहीं किया और कोई नई नमाज पढ़नी शुरू कर दी, तो उसकी वो दूसरी पढ़ी जाने वाली नमाज बातिल हो जाएगी। उसके लिए जरूरी है उसके लिए कि वो कोई ना कोई नमाज बातिल करने वाला कोई अमल जो है उसने, मसलन क़िबले से हटना, बातचीत करना या कुछ खा पी लेना, इस टाइप की कोई भी चीज जिससे नमाज बातिल होती, क्योंकि एक नमाज के बीच में दूसरी नमाज कैसे शुरू कर दी आपने, वो तो अभी तो वही चल रही थी, तो कोई ना कोई ऐसी चीज करना जरूरी हो जाता। अच्छा, अभी आया कि नमाज एहतियात में कौन से सूरह पढ़ना है, तो सिर्फ सूरह अलहम्द पढ़ना है, तस्बीहात अरबा नहीं पढ़नी। फिर इसमें एक मसला पेश आता है कि क्या अलहम्द का सूरह बुलंद आवाज से पढ़ा जा सकता है, तो उलमा इसमें यह फरमाते हैं कि एहतियात लाजिम यह है कि बुलंद आवाज से इसको नहीं पढ़ सकते, इसको आहिस्ता ही पढ़ना है, हत्ता कि सूरह अलहम्द की जो बिस्मिल्लाह है एहतियात मुस्तहब यह कि उसे भी आहिस्ता पढ़े, अगर चाहे कोई पढ़ ले बुलंद आवाज से तो कोई नमाज बातिल नहीं होगी, लेकिन सवाब मिलेगा अगर उसको भी आहिस्ता पढ़े। अच्छा, नमाज एहतियात पढ़ने से पहले पहले याद आ जाए कि मैंने पिछली नमाज सही पढ़ी है, वाकई मेरी चौथी रकत ही थी, तो अब उसकी क्या जिम्मेदारी, क्या ये नमाज एहतियात पढ़ेगा? जिस दौरान जब उसने नमाज पढ़ रहा था तो शक था इसको, लेकिन जैसे ही इसने नमाज खत्म की से यकीन हो गया कि मेरी चौथी रकत ही थी, मसलन अब चौथी रकत में तो मैंने सही नमाज पढ़ी, मुझे नमाज एहतियात पढ़ने की जरूरत ही नहीं, वो तो उस शुबे के तहत हम पढ़ रहे थे कि तीसरी या चौथी तो हम एक रकत और पढ़ते, अब तो हमें यकीन हो गया कि हमारी चौथी रकत ही थी और हमारी नमाज सही थी। उलामा कहते हैं फिर इस सूरत में इसकी कोई जिम्मेदारी नहीं, इस पर वाजिब नहीं कि फिर नमाज एहतियात पढ़े, बल्कि नमाज एहतियात पढ़ने के दौरान यकीन हो गया कि मेरी पिछली नमाज सही थी, उलामा कहते हैं फिर इस नमाज एहतियात को मुकम्मल करने की भी जरूरत नहीं, ऐसे ही बस ठीक है नमाज सही हो गई तुम्हारी, इस नमाज को ऐसे डिसकंटिन्यू कर दो अगर चाहो। अच्छा, अगला मसला यह है कि अगर नमाज एहतियात में गलती से एक रकत बढ़ाकर पढ़ दें तो क्या हुक्म है, तो यह बात याद रख लें कि अगर गलती से एक रकत भी कम या ज्यादा नमाज एहतियात में कर दें जानबूझ के, चाहे वो गलती ही थी लेकिन एक रकत ज्यादा हो गई, मसलन हमें एक पढ़नी थी हमने दो पढ़ ली, तो यह बातिल हो जाएगी नमाज और उस नमाज को भी पूरा दोबारा पढ़ना पड़ेगा। अच्छा, नमाज एहतियात के वही सब मसले हैं अकवाल के और अफाल में शक के, वही जो हम नमाज पंजगाना के सिलसिले में बयान किए कि शक है कि एक सजदा किया है दो सजदे किए तो आप समझेंगे एक ही किया एक सजदा और करें, तो वो अभी हमारे इससे खारिज है क्योंकि इतना वक्त नहीं कि इसकी तफसील में जाऊं। अच्छा, फिर एक है कि अगर खुद नमाज एहतियात की रकात की तादाद में शक हो जाए, इतने हम शक्की बन गए हैं कि हम उसको शक को पूरा करने के लिए नमाज एहतियात पढ़नी शुरू की थी हमने, खुद उस नमाज एहतियात के अंदर शक होने लगा, इस वजह से उस लेक्चर की जरूरत बहुत पेश आएगी अब कि नमाज में खुशू खुशू कैसे पैदा करें, खास तौर पर इस लेक्चर को सुनने के बाद तो बहुत जरूरत पेश आएगी। तो अगर खुद उस नमाज की तादाद की रकात में ही शक हो जाए कि कितनी आपने, तो इस्लाम ने इसका आसान सा उसूल बताया, इस्लाम ये कहता है कि आप उस पहलू के ऊपर बिना रखें शक की कि जिससे नमाज सही होती है, मसलन आपको पढ़नी थी एक रकत नमाज एहतियात, शक हो रहा है कि मैं एक पढ़ी है दो दूसरी पढ़ने खड़ी हो गई मैं, आप वो वाला पहलू लें जिससे नमाज सही होती है, आप कहेंगे नहीं एक ही रकत होगी और उसे एक ही समझ के खत्म कर दें, और इस्लाम मसलन आपको दो रकतें पढ़नी थी और आपको शक हो रहा है कि पता नहीं मैंने एक पढ़ी है दो पढ़ी है, पता नहीं मैंने दो पढ़ी है या तीन पढ़ी है, तो किससे नमाज सही होती है आपकी दो से, तो आप समझेंगे नहीं ये मेरी दूसरी रकत ही होगी और इसमें आपको कुछ नहीं करना है। तो कोई भी ऐसा पहलू कि जो कि जब आपको इस किस्म का कोई शक हो जाए, देखिए पहले जो मसला बयान किया था हमने कहा था कि एक रकत ज्यादा पढ़ दे गलती से उसमें तो नमाज बातिल होती, लेकिन यहां पर सिर्फ शक हो रहा है कि मेरी नमाज एहतियात में कौन सी रकत है, तो जिस शक वाले पहलू जिससे नमाज सही रहती हो उसके ऊपर आप अपने शक को ले आए और समझें कि नहीं ये मेरी दूसरी ही रकत है मसलन, या पहली ही रकत है, अगर एक रकत पढ़ रही है तो आपकी नमाज उस लिहाज से सही हो जाएगी। देखिए आमतौर पर इस किस्म के शक के मुताबिक कहा जाता है कि एक इमाम गुजरे हैं उलमा अहले सुन्नत में, इमाम फखरुद्दीन राजी, इनको इमामुल मुशक्किकीन कहा जाता था, शक करने वालों का इमाम। ये इस बात में भी शक करते थे कि मैं शक भी कर रहा हूं या नहीं कर रहा हूं। तो बहरहाल ये इस तरह से। अच्छा अब एक मसला और भी है कि नमाज एहतियात में जो चीजें ऐसी हैं जो नमाज के अरकान में शुमार होती हैं, वो सहवन कम या ज्यादा हो जाएं तो उस उनमें फिर सजदे सहव वाजिब नहीं होता है। मसला आम नमाज के अंदर भी जैसे आप तशहुद भूल जाएं तो तशहुद में आगस्तानी फरमाते हैं कि सजदे सहव करना है, लेकिन नमाज एहतियात में अगर सहवन तशहुद वगैरह भूल जाएं तो फिर आपको उसमें सजदे सहव वाजिब नहीं होगा आप पर। अच्छा अब एक मसला इसमें एक और आता है कि अगर एक ही नमाज एहतियात में या आम नमाज में नमाज एहतियात के साथ साथ सजदे सहव भी वाजिब हो जाए। बाज़ोकात होता है कि जरूरी नहीं है कि सिर्फ नमाज एहतियात ही वाजिब हो, मसलन कभी आप पे सजदे सहव भी वाजिब हो सकता है उसी नमाज में। मसलन जैसे आप तशहुद पढ़ना भूल गई और नमाज एहतियात भी आपको पढ़ना थी, रकातों का भी कोई मसला था और मसलन उसी में आप तशहुद भी पढ़ना भूल गई, तो अब ये दोनों चीजें वाजिब है तो उनमें पहली कौन सी चीज पे हम अमल करें? पहले नमाज एहतियात पढ़ें फिर सजदे सहव करें, या पहले सजदा सहव कर लें फिर नमाज एहतियात पढ़ें? इस्लाम इसमें कहता है कि पहले नमाज एहतियात ही पढ़ें क्योंकि इस नमाज को उस नमाज के साथ जाकर मिलना है और सजदे सहव को बाद में अंजाम दें। अच्छा अब एक मसला यह भी आता है कि अगर नमाज एहतियात भूल कर हमें नमाज एहतियात पढ़ना थी लेकिन हम फौरन ही सजदे शुक्र में मशगूल हो गए, या मसलन तस्बीह पढ़ने में मशगूल हो गए, तो फिर क्या करें हम? क्या हम ये समझें कि हमारी नमाज एहतियात बातिल हो गई, हम तो कुछ और करने लगे? तो नहीं, तस्बीह या सजदे शुक्र टाइप की अगर कोई चीज है और आपने मनाफी नमाज कोई काम अंजाम नहीं दिया, किबले से नहीं हटे, बातचीत नहीं की, खाया पिया नहीं, और सिर्फ आपने सजदे शुक्र में मशगूल हो गई, या मसलन एक कि आपने तस्बीह पढ़ने लगी, तो इससे फर्क नहीं पड़ेगा और आप फौरन खड़े होकर आप नमाज एहतियात पढ़ लें। अच्छा अब वो जो मैं बीच में आगस्तानी का एक मसला खा गया था और उस वक्त मैंने नहीं बताया था और अब आपको समझ में आ जाएगा कि मैंने इस मसले को क्यों नहीं बताया था। क्या आयतुल्ला सिस्तानी के नजदीक शक्कियात रकात में जानबूझकर नमाज तोड़कर नई नमाज पढ़ी जा सकती है? कि हमें शक्कियात रकात का कोई मसला पेश आया, हमने कहा कौन इस झंझट में पढ़े, नमाज तोड़ दो और नई नमाज पढ़ लो। आगा सिस्तानी फरमाते हैं ये जायज है, जायज है कि कोई शख्स अपनी वाजिब नमाज को बीच में तोड़ दे शक्कियात रकात आने के सिलसिले में और नई नमाज पढ़े, असर नौ। अलबत्ता वो जरूर कर ले कि कोई ना कोई क़िबले से हटना या मनाफी नमाज कोई काम अंजाम देना, लेकिन कह रहे हैं इस बात की इजाजत है। ये उस वक्त अगर बता देता तो उसके बाद का एक जुमला आप सुनने को तैयार नहीं होती, इस वजह से मैंने उस वक्त रोक लिया था इसको। तो नमाज को उस लिहाज से अगर सिस्तानी का सिर्फ ये नजरिया है, वो कहते हैं कि शक्कियात रकात में नमाज को तोड़कर असर नौ नमाज को पढ़ा जा सकता है। बल्कि आगा सिस्तानी से तो एक इस्तफ्ता और भी किया गया है, वो उनसे सवाल ये पूछा गया कि मसलन अगर कभी घर में हम अक्सर होते हैं अकेले होते हैं, कोई उठाने वाला नहीं है, घर पे मसलन डोर बेल बज रही है उस वक्त, अब पता नहीं कौन आया है, अब हम नमाज पढ़ते रहेंगे तो हो सकता है वो चला जाए, या मसलन टेलीफोन की बेल बज रही है मुसलसल, तो क्या हम इन दोनों कामों के लिए नमाज को तोड़ सकते हैं कि हम बैल सुन लें दरवाजे पे जाकर देख लें नमाज को तोड़कर, या टेलीफोन उठाएं नमाज को तोड़कर? तो आगा सिस्तानी ने फरमाया इसकी भी इजाजत है, अलबत्ता एहतियात मुस्तहब ही कि ये काम ना किया जाए। यानी मकसद कहने का ये है कि एहतियात मुस्तहब के मायने ये हैं कि आपको सवाब मिलेगा कि अगर आप नमाज को कंटिन्यू करें और उसके बाद जाकर देख लें। हाँ अलबत्ता कोई बहुत अकली शरई वजह कोई पेश आ रही तो सब उलमा कहते हैं कि कोई बहुत अहम कोई बात आपको लग रही है, कि बहुत अहम कोई टेलीफोन आने वाला है, हॉस्पिटल से फोन आने वाला है, ऐसा ना हो कि मसलन कोई भी इस तरह की बात किसका आप इंतजार कर रहे हैं, आप नमाज में मशगूल होकर बीच में फोन बज रहा है, या मसलन खुदा ना खास्ता किसी को अगवा वाला तावान में उठा उठा लिया है, और अगवा को निगान के फोन आने वाले, उसी वक्त नमाज शुरू कर दिया, फौरन फोन अटेंड करना है, यानी कोई भी अकली शरई इस तरह की वजह। लेकिन आगा सिस्तानी के फरमाते हैं, इतनी ज्यादा अहम वजह ना भी अगर हो तो भी सिर्फ फोन की घंटी सुनने के लिए या मसलन डोर बेल पे आपके उस पर जाकर अटेंड करने के लिए उसको आप नमाज को तोड़ सकती हैं, अलबत्ता एहतियात मुस्तहबे के ऐसे काम ना करें। तो अब देखिए, इतने सारे शक्कियात को सुनने के बाद फिर वो हमारे उस्ताद मोहतरम ने एक लतीफा सुनाया था कि एक पीर साहब थे जिनके मुतालिक गलत तौर पर मशहूर था कि उनके पास सोना बनाने का हुनर आता है। तो लोग उनके पास पहुंचे कि सोना बनाने का तरीका सिखाएं, तो पीर साहब के, आपको पता है ना कि जो पीर साहिबान होते हैं इनके मुतालिक मशहूर है कि पीर नहीं उड़ते, मुरीद उड़ाया करते हैं। तो लोग मशहूर कर देते हैं उनको, और मशहूर कर दिया था इन्हें सोना बनाना आता है। अब उनको आता तो था नहीं, लोगों ने कहा आप तो इंतकाल कर रहे हैं, सोना बनाने की तरकीब सिखाते जाइए। अब क्या बताएं, वो आती तो खुद नहीं है। तो उनके दिमाग में तरकीब आई कि देखो ऐसा करो, फला धात धात लो, फला मेटल लो, फला मेटल लो, फला मेटल लो, इन सबको मिलाओ। याद रखो, जिस वक्त मिलाने लगो बंदर का ख्याल दिमाग में नहीं आना चाहिए। वो लोग खुशी खुशी चले गए, 2-3 दिन बाद अपने बालों को नोचते हुए वापस आए कि अगर आप ये बंदर का लफ्ज नहीं कहते तो कभी बंदर का ख्याल दिमाग में नहीं आता, अब जब भी मिलाने लगते हैं जरूर बंदर का ख्याल दिमाग में आता है। तो अब शकुक शुबहात वाले जितने भी आपने, इससे पहले शक नहीं भी आते होंगे, पांचवी है छठी शायद अब आने लगे। तो बहरहाल इसमें आप कोशिश करें कि इसकी थोड़ी सी और प्रैक्टिस कर लें इन मसाइल फिका की, और बार बार की मशक और प्रैक्टिस से आपको ही आ जाएंगे। अच्छा, ये मसला क्यों बताया जब इतना आसान था आगा सिस्तानी का? देखिए, उलमा की तकलीदें बदलती रहती हैं, यानी उलमा खुदा इन सबका साया हमारे सरों के ऊपर कायम रखे, लेकिन दुनिया का तरीका है कि दुनिया से उलमा रुख्सत होते हैं, नए मराजे आ जाते हैं। तो अगर आपको ये चीज़ें पता हों और किसी नए मर्जे की तकलीद में जाना पड़ जाए कभी, तो ये चीज़ें दिमाग में रहें कि इस तरह से है, और ये हर मर्जे का मसला भी नहीं है, इस वजह से उन मसलों को समझना ज़रूरी था। आगा सिस्तानी का समझे एक लिहाज से तकरीबन इस्तिस्नाई समझिए इसको। तो इंशाल्लाह अगली दफ़ा कोशिश करेंगे खुशू खुशू नमाज में कैसे पैदा करें कि इसमें हमें शक पे जाने के मसलों पर अमल करने की नौबत ही ना पेश आए, इतनी अच्छी नमाज पढ़ें। तो अगली दफ़ा इंशाल्लाह उस मौजू पर गुफ्तगू होगी। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि तय्यबीन।
برحمتك يا أرحم الراحمين وصلى الله على محمد وآله الطاهرين.